فأعوذ بالله من الشيطان الرحيم. تبارك الذي بيده الملك وهو على كل شيء قدير. الموت والحياة ليبلوكم أيكم أحسن عملا. عزت ارشاد فرما رہے ہیں کہ تبارک الذی بیدہ الملک، بہت ہی برکت والی وہ ذات ہے کہ جس کے قبضہ قدرت میں ملک ہے. میرے شیخ، میرے پیر و مرشد شیخ العرب والعجم حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب دان برکاتہم العالیہ، حضرت والا فرماتے ہیں کہ اللہ تعالیٰ اتنی برکت والی ذات ہے کہ جس زبان سے اللہ کا نام لیا جائے اس کو اگر پانی پہ پھونک دیا تو برکت اس میں بھی منتقل ہو جاتی ہے. جس جائے نماز پر اللہ کا نام لیا جائے وہ بھی برکت والی ہو جاتی ہے. جس سرزمین پر اللہ تعالیٰ کو یاد کیا جائے، اللہ کا نام لیا جائے، وہ سرزمین بھی برکت والی ہو جاتی ہے. مولانا جلال الدین رومی رحمت اللہ علیہ کے عاشق ہے میرے شیخ، اور حضرت کی مثنوی پڑھانا حضرت کا ایک خاص شغف اور شوق ہے. اس پر مولانا کا ایک عجیب مضمون یاد آیا، ایسی بات سے بات فرماتے ہیں کہ خوشتر از ہر دو جہاں آجا بوت، خوشتر از ہر دو جہاں آجا بوت، کہ ہر دو جہاں میں مجھے وہ جگہ نہایت محبوب ہے اور نہایت پیاری ہے. کی مرا باتو سرو سودا بوت، کہ جہاں آپ کی محبت سے میری جان کا سودا ہو رہا. خوشتر از ہر دو جہاں آجا بوت، کی مرا باتو سرو سودا بوت، کہ آپ کی محبت کے بدلے میں میری جان، میری خواہشات، میرے مال، میری آبرو کا سودا ہو. وہ زمین جس سرزمین پہ اللہ تعالیٰ کی محبت سے سودا ہو جان کے بدلے میں، اپنی خواہشات کے بدلے میں، فرماتے یہ جگہ مجھے ہر دو جہاں سے زیادہ پیاری ہے. میرے مرشد فرماتے ہیں کہ تیرے سر پر میرا اثر ہو یارب، تیرے در پر میرا اثر ہو یارب، جان اس طرح تجھ پر لٹائے. اور دونوں عالم کی کیا ہے حقیقت، دونوں عالم کی کیا ہے حقیقت، جتنے عالم ہو تجھ پر لٹائے. اور ماں جلال الدین رومی رحمت اللہ علیہ کا ذوق دیکھیے، ہر اللہ والے کا ایک ذوق ہوتا ہے، ہر چیز کا ایک ذائقہ ہوتا ہے. اللہ والے کا ذوق دیکھیے اور ان کی حوصلوں کی بلندی دیکھیے. ماں جلال الدین رومی رحمت اللہ علیہ فرماتے ہیں کہ دنیا والو، تم اس روئے زمین پر جہاں کے خون پڑا ہوا دیکھنا، روئے زمین پر جہاں کے خون پڑا ہوا دیکھنا تو بس سمجھنا، سمجھ جانا کہ جلال الدین رومی یہی رویا ہوگا. جہاں تم زمین پر خون دیکھنا تو بس یہ سمجھنا کہ جلال الدین کے آنسو ہیں یہ، جو خوف خدا سے جگر کا خون ہے، جو خوف خدا سے آنسو بن گیا. اب ماں کی زبانی سنیے، مانا کیا فرماتے ہیں. مولانا جلال الدین رومی رحمت اللہ علیہ فرماتے ہیں، تو کجا بینی خون بر خاک ہا، تو کجا بینی خون بر خاک ہا، خاک نہیں خاک ہا، یعنی سارے عالم میں. یار فارسی کی جمع ہا لگا دے جمع ہو گئی. تو فرماتے کو تو کجا بینی خون بر خاک ہا، تو سارے عالم میں کہیں بھی خون اگر دیکھے بس یقین ہی دا، بس اس بات کا یقین کر لینا کہ آن از چشم ماں، کہ یہ میری آنکھوں سے خون برتا ہے. میری چشم تر، میرے شیخ کا ترجمہ دیکھیے، میری چشم تر خون برسا رہی ہے، میری چشم تر خون برسا رہی ہے، جہاں کہیں سنگے در پا رہی ہے. بس جہاں مجھے موقع ملے اللہ تعالی کی یاد میں رونے کا، بس میں اب رو تک چشمے تر سے اللہ تعالی کی محبت میں اپنی آنکھوں سے خون برساتا ہوں. میری چشمے تر خون برسا رہی ہے، میری چشمے تر خون برسا رہی ہے، جہاں کہیں سنگ در پا رہی ہے۔ بس عاشق کو رونے کا موقع چاہیے، جہاں موقع ملے بس ہم فوراً۔ لیکن عاشق جو ہے وہ تنہائی پر زیادہ فدا ہوتا ہے، وہ چاہتا ہے کہ میری محبت کے اس بھید کو کسی کو خبر نہ لگے۔ خواجہ صاحب فرماتے، تم سا کوئی ہمدم کوئی دمساز نہیں ہے، آہ باتیں تو ہیں ہر دم مگر آواز نہیں ہے۔ تم سا کوئی ہمدم کوئی دمساز نہیں ہے، باتیں تو ہیں ہر دم مگر آواز نہیں ہے۔ ہم تمہیں بس آگاہ ہیں اس ربط خفی سے، ہم تمہیں بس آگاہ ہیں اس ربط خفی سے، معلوم کسی اور کو یہ راز نہیں ہے۔ تو یہ ہے اللہ والوں کا ذوق کہ تو کجا بینی خون برخا کہا، آہ تو کجا بینی خون برخا کہا، بس یقینی داں کہ آ از چشم ماں، کہ بس اس بات کا تو یقین کر لینا، سارے عالم میں اگر تجھے کہیں خون پڑا ہوا نظر آ جائے بس اس بات کا یقین کر لینا کہ جلال الدین رومی یہاں پر رویا ہوگا۔ اور اس بات کا جواب کہ آنکھوں سے جب روتا ہے تو آنکھوں سے تو پانی نکلتا ہے، یہ خون کیوں فرما رہے ہیں ماں رومی؟ اب اس کا جواب بھی دیتے ہیں کہ اللہ تعالیٰ سے عرض کرتے، در مناجاتم بی بی خون ہے جگر، کہ اللہ آپ کی آہوزاری میں اور مناجات جو میں آپ کے سامنے کر رہا ہوں، در مناجاتم میری آہوزاری میری مناجات میں بی بی خون جگر، میرے خون کے جگر کو ملاحدہ فرمائیے، میں صرف آہوزاری جو کر رہا ہوں اور آپ کو یاد جو کر رہا ہوں، خالی ایسے نہیں بلکہ عاشقانہ یاد کر رہا ہوں، اور اس عاشقانہ یاد کے اندر یہ ہے کہ اپنی آنکھوں سے آنسو بھی برسا رہا ہوں، یہ خون جگر ہے۔ اور رہی بات کہ خون جگر کا یہ عالم کیوں ہوا، جگر کے خون کا یہ عالم کیوں ہوا کہ یہ آنسو پانی بن کر کیوں نکل رہا ہے، فرماتے اس کی وجہ یہ ہے، در جگر افتادہ ہستم ہستم صد شرر، کہ میرے جگر کے اندر سینکڑوں آگ لگی ہوئی ہے کہ جس نے خون کو پانی بنا دیا۔ اللہ تعالی کی محبت میں میرا یہ حال ہو، یہ میرا یہ عالم ہے۔ آہ در مناجاتم بی بی، یہ حوصلہ دیکھیے آپ، در مناجاتم بی بی خون جگر، در مناجاتم بی بی خون جگر، دیکھیے تو آپ صحیح اب میری آوزاری میں، اور در جگر افتادہ ہستم صد شرر، کہ میرے جگر کے اندر آپ کی محبت میں اور آپ کی یاد میں اور خوف سے ایسا یہ عالم ہے کہ سینکڑوں اس میں آگ لگ گئی ہے، سینکڑوں شولے اس میں بھڑک رہے ہیں کہ جس نے آگ کو پانی بنا دیا، جس نے اس خون کو پانی بنا دیا۔ یہ ایک ذوق ہے۔ اب میرے مرشد کا ذوق دیکھیے، یہ محرومی کا ذوق پیش کیا نا، میرے مرشد کا ذوق دیکھیے، عمر کیا 20-22 سال کی عمر، شاہ عبد الغنی صاحب بلبل رحمت اللہ علیہ کی صحبت سے، اللہ والوں کی صحبت سے کیا درد ملتا ہے میرے دوستوں، فرما رہے ہیں اب میرے مرشد عمر کیا 20-22 سال، اس وقت کے اشعار ہیں، یعنی آج سے تقریباً 60-62 سال پرانے اشعار، بھی تو با آہو فغاں رو رہا ہوں۔ اب یہ ذوق پیش کر رہا ہوں میں، اپنے مرشد کا ذوق بتا رہا ہوں، کبھی تو با آہو فغاں رو رہا ہوں، کبھی تو با آہو فغاں رو رہا ہوں، کبھی دل ہی دل میں نہاں رو رہا ہوں، کبھی ایک خلش سی محض پا رہا ہوں، کبھی ایک خلش سی محض پا رہا ہوں، کبھی خون آنکھوں سے برسا رہا ہوں۔ یہ دیکھیے ذوق دیکھیے، اور اس سے اندازہ کیجئے کہ اللہ تعالی کی محبت کی کیفیت، کیونکہ رونے کی کئی کیفیات ہوتی ہے نا، اب ان چاروں دیکھو کیفیت تھی، اس کو کس انداز سے پیش فرما دیا، ورنہ کیفیت کو الفاظ میں بیان کرنا آسان نہیں ہے میرے دوستو۔ کبھی تو با آہو فغار ہو رہا ہوں، کبھی دل ہی دل میں نہار ہو رہا ہوں، کبھی آہو زاری آہو نالا ہماری زبانوں سے نکل رہا ہے، مخلوق کو پتہ چل گیا دیکھو۔ اور میرے مرشد فرماتے ہیں، علامہ آلوسی سید محمود بغدادی رحمت اللہ علیہ نے اپنی تفسیر روح المعانی کے اندر، تھوڑا سا ادھر ہو جاؤ، تھوڑا سا ادھر ہو جاؤ، کیونکہ کام ہو گیا نا، دو سمدھی بیٹھ گئے ساتھ میں، یہ دیکھیے دو سمدھی ہیں، ایک یو دعا، دو دو ساتھ بٹھا دیا دونوں کو، بیٹے کے گھر میں ان کی بیٹی ہے، یہ دونوں بڈھے ہمارے دوست ہیں۔ پار علامہ الوسی سید محمود بغدادی رحمۃ اللہ نے اپنی تفسیر المانی میں سورہ سورۃ القدر سورہ انا انزلنا کے تحت میں حدیث شریف نقل کی, حدیث قدسی. ملا علی قاری رحمۃ اللہ علیہ فرماتے ہیں الحدیث القدسی, حدیث قدسی کیا ہے؟ الحدیث القدسی هو الكلام الذي يبينه النبي بلفظه وينسبه الى ربه, یہ وہ کلام نبوت ہے جس کو نبی صلی اللہ علیہ وسلم بیان فرما کر اللہ تعالیٰ کی طرف منسوب فرما دیں کہ اللہ تعالیٰ نے فرمایا. اب اللہ تعالیٰ کا کیا ارشاد ہے, ارشاد مبارک دیکھیے, فرماتے ہیں لأنین المذنبین, لأنین المذنبین انین, یہ آہو نالا ہے روتے روتے عاشق کی جو آواز بلند ہوتی ہے آ, یہ وہ اسی کو انین بولتے ہیں. لأنین المذنبین احب الی من زجل المسبحین, آ سبحان اللہ کہنے والوں سے جو نعرے بلند ہو رہے ہیں, جو آوازیں بلند ہو رہی ہے, اس سے زیادہ ہمیں پیارا, اس سے زیادہ جو ہمیں محبوب اور احب ہے وہ کیا ہے؟ گناہ گاروں کا آہو نالا. انین المذنبین, یہ ہمیں محبوب ہے, احب ہے سبحان اللہ کہنے والوں کے نعروں سے. میرے مرشد فرماتے کہ دیکھو اللہ تعالیٰ کی عظمت, اللہ تعالیٰ کی بارگاہ, اللہ تعالیٰ کی کبریائی میں سبحان اللہ کہنے والوں کی کمی نہیں ہے, سبحان اللہ کہنے والوں کی کمی نہیں ہے. الحمدللہ تعریف اور تقدیس اور تحمید اور تمجید بیان کرنے والوں کی اور تکبیر بیان کرنے والوں کی کمی نہیں ہے, لیکن ان تمام تعریف تکبیر تمجید تصدیق تحلیل اس سے زیادہ اللہ کو یہ پسند ہے کہ میرے گناہگار بندے ہمارے سامنے آہوزاری کریں, یہ زیادہ محبوب ہے یہ آواز ہے. اور میرے مرشد فرماتے ہیں کہ دنیا کا کوئی بادشاہ یہ پسند نہیں کرتا کہ جب اس کی تعریف ہو رہی ہو, اب اس کی تعریف ہو رہی ہے وہ یہ پسند نہیں کرتا اس تعریف میں کوئی روتا ہوا آ جائے کہ بھائی صاحب میرے ساتھ یہ مقدمہ ہو گیا, بادشاہ سلامت میرے ساتھ یہ مقدمہ ہو گیا, وہ پسند نہیں کرتا. وہ کہتا ہے کہ ابھی میری تعریف اور جشن منایا جا رہا ہے, ظالم تو کہاں رنگ میں بھنگ ڈالنے آیا, تجھے ڈھنگ کا بھی پتا نہیں ہے, قربان جائیے اس مولا پر. یہاں فرشتے تسبیحات تعریفات تمجید تحلیل تقریر میں لگے ہوئے, لیکن اللہ اکبر اس مولا کو دیکھیے کہ آنسو کی قدر فرما رہے ہیں, آہو نالے کی قدر فرما رہے ہیں, گنہگار بندے, وہ بھی گنہگار بندے, اللہ والے نہیں فرما رہے, انین المذنبین فرما رہے ہیں, گنہگار بندوں کا آہو نالا ان کو پسند ہے. سبحان اللہ کہنے والوں کی تعریفات سے اللہ اکبر. مولانا قاسم صاحب نانوتوی رحمت اللہ علیہ حجت الاسلام وہ فرماتے ہیں کہ اللہ تعالیٰ کے ہاں آنسو کی اتنی قدر کیوں ہے, فرماتے ہیں اس کی وجہ یہ ہے کہ جو چیز باہر ملک سے منگائی جاتی ہے امپورٹڈ, اس کی ویلیو زیادہ ہوتی ہے. اللہ تعالیٰ کیا تسبیحات تعریفات تکبیرات کہنے والے بہت ہیں لیکن رونے والے نہیں ہیں, اپنے گناہوں پر معافی مانگنے والے یہ نہیں ہیں. اس لیے میرے مرشد نے فرمایا کہ فرشتوں کو اللہ تعالیٰ ایک قرب عطا فرماتا ہے, اس قرب کا نام ہے قرب عبادت, یعنی عبادت کے ذریعے سے وہ اللہ کے مقرب ہیں. اور بندوں کو اللہ تعالیٰ نے دو قرب عطا فرمایا ہے, ایک تو قرب عبادت ہے کہ نماز ہوتا ذکر تلاوت تسبیح پڑھ کے تم ہمارے مقرب بن جاؤ, اس قرب کا نام قرب عبادت ہے. اور ایک قرب وہ ہے جس سے فرشتے بے خبر اور محروم ہے, وہ قرب یہ ہے, اس قرب کا نام ہے قرب ندامت, کہ اپنے گناہوں پر اپنی خطاؤں پر رونا اور ندامت سے اللہ کے حضور میں آنسو برتانا اور شرم ساری کی وجہ سے اللہ تعالیٰ سے معافی مانگنا, اس قرب سے فرشتے محروم ہیں. فرمایا اس قرب کا نام ہے قرب ندامت, یہ اللہ تعالیٰ نے اپنے بندوں کو عطا فرمایا, یہ اضافی قرب ہے. ان کو تو قرب عبادت دیا, اس میں دونوں مشترک ہیں, قرب عبادت میں تو دونوں مشترک ہیں, لیکن بندوں کو جو امتیاز عطا فرمایا اللہ تعالیٰ نے وہ اس قرب کا نام قرب ندامت ہے. اس ندامت سے بھی قرب ہوتا ہے میرے دوستو. مولانا شاہ محمد احمد صاحب پرتاپ گڑھی رحمتہ اللہ علیہ میرے شیخ کے مشائخ میں سے, میرے دادا پیر ہیں, فرماتے ہیں کہ کبھی طاعتوں کا سرور ہے, تعبیر دیکھیے حضرت نے اس کو اپنے شعر میں پیش کیا, کبھی طاعتوں کا سرور ہے کبھی اعتراف قصور ہے, کبھی طاعتوں کا سرور ہے, کبھی اللہ کا نام لے کر مست ہونے اللہ اللہ کر رہے ہیں اور ذکر تلاوت عبادت میں لگے ہیں, اس سے سرور مل رہا ہے. کبھی طاعتوں کا سرور ہے, کبھی اعتراف قصور ہے ملک کو نہیں جس کی خبر, ملک مانے فرشتے, ہے ملک کو نہیں جس کی خبر وہ حضور میرا حضور ہے. طاعتوں کا سرور ہے, کبھی اعتراف قصور ہے ملک کو نہیں جس کی خبر وہ حضور میرا حضور ہے. سبحان اللہ. ماتے کے بات یہ کہ امپورٹڈ مال اللہ تعالیٰ گناہگاروں کے آنسو وہ باہر سے امپورٹ کرواتے ہیں, فرشتوں کو بات یہ قرب نہیں ہے کیونکہ وہ گناہ جانتے ہی نہیں, ان کو معلوم ہی نہیں حسین کیا ہوتی ہے. کیونکہ فرشتے اس حسینوں کے ڈسٹمپر سے بے خبر ہیں, یہ ہم ہی ہیں جو پاگل بنتے ہیں ان کے رنگ روغن پر, ان کی آنکھیں, ان کے گال, ان کے بال, ان کی چال پر پاگل بنتے ہیں. فرشتے اس سے ان کے سامنے سب مٹی ہے. فرشتے وہ پاکیزہ مخلوق معصوم ہے, وہ اس لیے فرشتوں کو معصوم کہہ سکتے ہیں, متقی کہہ ہی نہیں سکتے. اور اللہ تعالیٰ نے تقویٰ کی برکت سے جو قرب اپنے بندوں کے لیے رکھا فرشتوں سے بے خبر ہے, اس قرب کو سمجھ نہیں سکتے کیونکہ فرشتوں کو گناہ کا تقاضا ہی نہیں ہوتا. اللہ تعالیٰ نے یہ تقاضا انسانوں کے اندر رکھا ہے. اللہ تعالیٰ کے باوفا وہ بندے ہیں, میرے مرشد فرماتے ہیں یاد خدا کا ہر نفس کونوں مکہ سے کم نہیں, یاد خدا کا ہر نفس کونوں مکہ سے کم نہیں. اللہ تعالیٰ کی یاد کی جو ایک سانس ہے, نفس مانے سانس, اللہ تعالیٰ کی یاد کی جو ایک سانس ہے وہ کونوں مکہ اس زمین آسمان دو جہاں سے کم نہیں ہے, کیونکہ یہ مخلوق ہے اور وہ خالق کو یاد کرنے والے. یاد خدا کا ہر نفس کونوں مکہ سے کم نہیں, اہل وفا کا بوریا تخت شہاں سے کم نہیں. اللہ تعالیٰ کے یہ وہ باوفا بندے ہیں, وہ اہل وفا ہیں جو اپنی خواہشات کے غلام نہیں, اللہ تعالیٰ کی وفاداری کرتے ہیں. اللہ تعالیٰ کے ہیں, اللہ تعالیٰ کے ہیں, اللہ تعالیٰ کے تھے, اللہ تعالیٰ کے ہیں اور اللہ تعالیٰ ہی کے رہیں گے. جان سے, مال سے, آبرو سے اللہ تعالیٰ پر فداکاری, یہ ان کا سبق وفاداری. میرے مرشد فرماتے ہیں وہ دیکھو احد پر شہادت کا منظر, وہ دیکھو احد پر شہادت کا منظر, شہیدوں کے خونے وفا شہیدوں کے خونے وفا کا منظر. ذرا خونے وفاداری دیکھو کہ صحابہ نے شہادت پیش کر دی, جانوں کا نذرانہ پیش کر دیا, خون شہادت پیش کر دیا, لیکن اللہ تعالیٰ سے بے وفائی نہیں کی, اللہ تعالیٰ کے رسول صلی اللہ تعالی علیہ وسلم سے بے وفائی نہیں کی. دیکھو احد پر شہادت کا منظر, شہیدوں کے خونے وفا کا منظر, وفاداری کا سبق. لہذا اس صحابہ کی وفاداری کا عالم اور مدینہ شریف کے صحابہ جنہوں نے اپنا جان مال اور اپنی عزتیں پیش کی, اس وفاداری کا یہ ہوا کہ اللہ تعالی نے نبی صلی اللہ علیہ وسلم کو ہمیشہ کے لیے مدینہ شریف والوں کو دے دیا. اور مکہ شریف فتح ہوا, صحابہ کو یہ وسوسہ ہوا کہ اب تو انصار صحابہ کو کہ اب نبی کا وطن فتح ہو گیا, اب نبی صلی اللہ علیہ وسلم وہی رہ جائیں گے. لہذا میرے مرشد فرماتے ہیں کہ صحابہ نے عرض کیا کہ اللہ کے رسول آپ ہم سے ہماری جان لے لیں, ہمارا مال لے لیں, ہماری اولاد لے لیں, آپ پر سب قربان ہے لیکن ہم آپ پر نہایت بخیل ہیں. میرے مرشد فرماتے ہیں آسمان دنیا نے اور اس زمین نے بخیل کا اس سے شاندار خوبصورت استعمال نہیں دیکھا کہ ہم آپ کی ذات پر نہایت بخیل اور کنجوس ہیں. تو صحابہ نے فرمایا, نبی صلی اللہ علیہ وسلم نے صحابہ سے فرمایا اے صحابہ سن لو, میں نے اللہ تعالی کے حکم پر ہجرت کی ہے, اب میرا جینا مرنا تمہارے ساتھ ہے. یہ صحابہ کا وفاداری تھی, اس وفاداری کا یہ عالم کہ دو مکان ایک مکان بھائی تم لے لو, نبی کو نہیں نبی کے ساتھیوں کا یہ عالم ہے, ایک مکان آپ کا ये मेरा माल है, आधा माल आपका, मेरी दो बीवियां हैं जो तुम्हें पसंद, एक को मैं तलाक देता हूँ, तुम उससे शादी करो। कहा अल्लाह ताला तुम्हारे माल में बरकत दे, तुम्हारे औलाद में, हर चीज में बरकत दे, बस हमें बाजार का रास्ता बता दो। सुभान अल्लाह, नतीजा ये हुआ, मेरे मुर्शिद फरमाते अल्लाह ताला ने अपने नबी को हमेशा के लिए सहाबा को दे दिया। अब हजरत वाला का फरमाते हैं, मेरी जिंदगी का हासिल, मेरी जीज का सहारा, तेरे आशिकों में जीना, तेरे आशिकों में मरना। जिंदगी का हासिल, आ क्या देखिए, मेरी जिंदगी का हासिल, मेरी जीज का सहारा, तेरे आशिकों में मरना, तेरे आशिकों में जीना, तेरे आशिकों में मरना। मुझे कुछ खबर नहीं थी तेरा दर्द क्या है यारब, मुझे कुछ खबर नहीं थी तेरा दर्द क्या है यारब, तेरे आशिकों से सीखा तेरे संगे दर पे मरना। किसी अहले दिल की सोहबत जो मिली किसी को अख्तर, किसी अहले दिल की सोहबत जो मिली किसी को अख्तर, उसे आ गया है जीना, उसे आ गया है मरना। इतना तो है ये जान माल हसीनों पर भी तो मर रहे, लेकिन क्या नतीजा मिलेगा, वही हसीन तो बुढ़ी हो जाएगी। क्यों जनाब, लाख वो हसीन हुस्न मशहूर हो किसी इलाके का या उसके हुस्न जमाल, लेकिन एक दिन वो नानी दादी बनेगी। वो जो उसके गालों का शटरिंग है यानी उसके दांत है, वो हिलकर उखड़ पड़ेंगे। मेरे मुर्शिद फरमाते हैं, ये दांत हिलकर उखड़ पड़ेंगे, ये दांत हिलकर उखड़ पड़ेंगे, लाख लगाओ इन पे मंजन। अब ये मंजन लगाकर वो दांत उखड़ लगाने के बावजूद ये हिलकर उखड़ जाएंगे। अब मंजन लगाएगी हसीना, अब तुम्हारा इंजन उसको देखकर स्टार्ट भी नहीं होगा। तक वो अपने को पेश करे, लेकिन अब उसके अंदर वो बात नहीं। इसलिए फरमाया कि ये मरना, अगर इस पर मरे अल्लाह ताला पर फिदा हो, अल्लाह ताला पर मरो। और ये फिदाकारी सीखने की जरूरत है, इसकी ट्रेनिंग और तरबियत के लिए खानकाएं होती है मेरे दोस्तों। लेकिन शेख के इंतखाब भी देखे, वो भी तो फिदाकारी जानता हो, पता चला खुद ही महरूम है वो। शेख को भी देखे, रहे उसके साथ, देखे पता चले कि ये फिदाकारी जानता है कि नहीं जानता। और फिर फिदाकारी जानना काफी नहीं है, फिदाकारी जानना काफी नहीं है, फिदाकारी फिदा होना सिखाना भी तो जानता हो, यानी उसकी नस्बत लाजिमा काफी नहीं है, नस्बत मुतादिया भी हासिल होनी चाहिए। जैसे कितने आलिम है, आलिम बना नहीं सकते वो, खुद आलिम है। कितने अल्लाह वाले हैं, जो खुद अल्लाह वाले हैं, अल्लाह वाला बना नहीं सकते। वो अल्लाह वाले हैं, साहिब नस्बत हैं, लेकिन साहिब नस्बत बना नहीं सकते। पढ़े लिखे हैं वो खुद हैं, किसी को सिखा नहीं सकते। लेकिन बातें ऐसे जो फन के इतने ज्यादा माहिर नहीं होते, लेकिन उनकी नस्बत मुतादिया इतनी कमाल दर्जे की होती है कि खुद अल्लाह वाले हैं, बना भी देते हैं। माल कमजोर होते हैं, लेकिन जनाब देखिए इसकी मिसाल समझे ना, कितने ऐसे मोटे मोटे बॉडी वाले होते हैं। पता चला एक बच्चा नहीं, बहुत कमाल किया तो एक कबूतर का बच्चा निकाल लिया। और कितने बॉडी देखो तो ऐसा लगे हवा चले तो जनाब उड़ जाएंगे। हर साल मॉडल आ रहे हैं, टोयोटा कोरोला कंपनी से मुकाबला किया हुआ इन्होंने शुरू। लगा नस्बत मुतादी उस शेख की होनी चाहिए, लगा उस नस्बत मुतादी की अलामत, एक अलामत तो यह है कि उसके पास के बैठने वालों को देखे, उनमें से अक्सर की हालत शरीयत और सुन्नत के मुताबिक हो। पर एक तो ये देखे, फिर अपने ऊपर देखे कि उसके पास बैठने से अल्लाह ताला की मोहब्बत में इजाफा मालूम होता है कि नहीं, और दुनिया की मोहब्बत में कमी और अल्लाह ताला की मोहब्बत में इजाफा, ये अलामत है उस शेख की। तो ये अलामत है कि ये शख्स नस्बत इसकी मुतादी मजबूत। तब कोई आलिम होता ना, कहते आलिम मजबूत, अच्छा लगे तो उसको मजबूत से ताबीर करते। ये फिदाकारी सीखने की जरूरत है। हाँ, उसके लिए सोहबत चाहिए। तो मैं आरज कर रहा था कि जिस जमीन पर अल्लाह का नाम लिया जाए, मेरे मुर्शिद फरमाते हैं वो जमीन भी बाबरकत हो जाए। इसलिए मेरे मुर्शिद फरमाया कहते हैं कि जब अपने गुनाहों पर माफी मांगनी हो उस जमीन पर मांगो जहां लावाले बसते हो। तो कत्ल का मुजरिम उस जमीन की तरफ चला, अभी पहुंचा नहीं था, सिर्फ निस्फ कुर्बत की वजह से सौ कत्ल का जुर्म माफ हो गया, सौ कत्ल का जुर्म माफ हो गया निस्फ निस्बत कुर्बत की वजह से। हजरत ने एक दिन रोते हुए फरमाया कि आ कुर्बत पर यह आलम है सौ कत्ल का जुर्म माफ हो गया, अगर वहां पहुंच जाता तो जालिम का क्या हाल होता। दिल मुल्क यद के माने यहां कब्जे कुदरत के, अल मुल्क अल इफलाम इस्तिगराक का है, यानी आलम जितने आलम के जितने ममालिक हैं सब अल्लाह ताला के कब्जे कुदरत में। फकीर को बादशाह बनाता है, बादशाह को फकीर बनाता है, ये उन्हीं की कार फरमाई है, उनकी कुदरत की कार फरमाई है, क्योंकि वो आला कुल्ली शैन कदीर हर चीज पर कुदरत रखते हैं। आगे फरमाया अल्लज़ी खलक़ल मौत वल हयात, सुभान अल्लाह। मेरे मुर्शिद फरमाते हैं कि जब ये आयत मेरे शेख हजरत मौलाना शाह अब्दुल गनी साहब फूलपुरी रहमतुल्लाह अलैह, जो इतने बड़े आलिम थे कि जौनपुर की शाही मस्जिद में 16 असबाक पढ़ाते थे रोजाना, 16 घंटे 16 पीरियड लेते थे 16। मौलाना असगर, मौलाना असगर मियां साहब मुफ्ती शफी साहब रहमतुल्लाह अलैह के उस्ताद, मौलाना असगर मियां साहब रहमतुल्लाह अलैह वो भी जौनपुर की शाही मस्जिद में पढ़ाते थे। इसलिए मेरे मुर्शिद फरमाते मुफ्ती शफी साहब रहमतुल्लाह अलैह जब हजरत से मिलने आते कराची में तो हजरत उससे यह अर्ज करते थे, हजरत आप मैं आपको आप मेरे पीर भाई हैं, क्योंकि आप भी हकीम उल उम्मत के मुरीद और खलीफा, मैं भी हकीम उम्मत का मुरीद और खलीफा हूं, लेकिन मैं आपका आपका जो अदब है वो उस्ताद के दर्जे में करता हूं, क्योंकि आपने मेरे उस्ताद के साथ पढ़ाया। पता चला पीर भाई तो होते हैं लेकिन ये नहीं है कि हर पीर भाई बराबर होगा, हर औलाद बराबर नहीं होती है। असबाक पढ़ाते थे ऊंचे दर्जे के, वो भी सब मौकूफ अले और ऊपर दौरे के। आया कि हजरत फुलपुरी रहमतुल्लाह ने सवाल फरमाया, ये देखो अल्लाह ताला ने फरमाया अल्लज़ी खलक़ल मौत वल हयात, या अल्लाह ताला ने मौत को मुकद्दम किया हयात को बाद में फरमाया, हालांकि मौत बाद में आती है हयात और जिंदगी पहले मिलती है। बात नहीं क्यों भाई, ऐसे ही है ना, पहले जिंदगी मिलती है तब ना मौत आती है। तो मेरे मुर्शिद फरमाते हैं कि बताओ अल्लाह ताला ने मौत को मुकद्दम और हयात को मौखर बाद में बयान फरमाया, इसके क्या राज है। हवे फरमाते कि मैं खामोश रहा। फुलपुरी रहमतुल्लाह ने फिर इसका जवाब दिया, फरमाया कि मौत को अल्लाह ताला ने इसे मुकद्दम किया कि जिस जिंदगी से के सामने मौत होगी कि एक दिन हमने मरना भी है, जवाब भी देना है, मौत मरना है जवाब देना, अल्लाह ताला को पूछा जाएगा हमसे। ये थोड़ी कि जवानी के नशे में जो चाहे करते फिरे, माल के नशे में जो चाहे करते फिरे, एक दिन मरना भी है जवाब दिया जाएगा, कहां से माल कमाया कहां खर्च किया, हलाल कमा लेना काफी नहीं है, खर्च करना भी के बारे में भी पूछा जाएगा, कहां जवानी लगाई कहां जिंदगी लगाई। जी चाहता है कि मैं भी फिल्म देख लूं औरतों को देख लूं, ख्याल आता है आह मैं भी औरतों को देख लूं, लेकिन मेरी नजर पर उनकी नजर पासबान है और निगरान है, मेरी नजर पर उनकी नजर पासबान है निगरान है चौकीदार है। जिस जिंदगी के सामने मौत होगी, हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह मेरे मुर्शिद फरमाते कि हजरत उमर रज़ियल्लाहु तआला की वो अंगूठी जिससे वो मोहर लगाते थे मोहर खिलाफत फरमान जारी करके, उस पर लिखा हुआ था कफा बिल मौती वाइज़ा, अगर कोई कहे कि हमें कोई मौलवी नहीं मिल रहा वाइज नहीं मिल रहा जिसकी बात सुनकर दिल नरम हो जाए, वाज उस नसीहत को कहते हैं जिससे दिल में नरमी पैदा हो जाए और आखिरत की तरफ रुजू और तरक्की हो, आखिरत की तरफ दिल नरम करने वाली बातें और अल्लाह ताला की याद दिलाने वाली बातें। اگر کوئی وائز نہ ہو، کوئی وعظ و نصیحت کہنے والا نہ ہو، تو فرماتے ہیں سرور عالم صلی اللہ علیہ وسلم کفا بالموت واعدہ، کہ موت کا دھیان یہ کافی ہے کہ ایک دن ہم نے جواب دینا، مرنا بھی ہے. لہذا موت موت کے معنی، کہ جی موت کو یاد رکھو، تو اس موت کو یاد رکھنے کے معنی یہ نہیں ہے کہ موت 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 کرتا رہے، پتا چلا تھر تھر کانپ رہا ہے، کچھ کام ہی نہیں کر سک رہا، کہ جی نکلوں گا موت آ جائے گی، یہ موت کے معنی نہیں ہے. بلکہ ہر کام کرنے سے پہلے سوچ لے کہ آخر ہم نے جواب بھی دینا ہے. آج تو ہم حسینوں کو دیکھ رہے ہیں، اور ہم یہ بھی دیکھ رہے ہیں کہ ہمیں کوئی نہیں دیکھ رہا. ہم حسین کو دیکھ رہے ہیں اور ساتھ یہ بھی دیکھ رہے ہیں کہ ہمیں کوئی نہیں دیکھ رہا. لیکن اگر ہمیں کوئی نہیں دیکھ رہا، تو جس اللہ تعالیٰ نے ماں کے پیٹ ہمیں آنکھیں عطا فرمائی ہے، وہ تو دیکھ رہا ہے. اس لیے اس کافر نے کہا نبی صلی اللہ تعالی علیہ وسلم سے کہ اللہ تعالیٰ ہمیں کیسے دیکھتا ہے. کیا عجیب جواب دیا اللہ تعالیٰ نے فرمایا، اور ہماری دل کی جو بات ہے وہ کیسے سمجھ لیتا ہے. تو فرمایا، جواب کیا دیا، سبحان اللہ، فرمایا الم نجعل لہ عینین، کیا ہم نے اس کو دو آنکھیں نہیں دی. جواب دیکھی، کیا عجیب جواب ہے کہ ہم نے اس کو دو آنکھیں دی ہیں. یہ جو کہتا ہے کہ اللہ تعالیٰ ہمیں اسے دیکھتا ہے، تو جن دو آنکھوں سے یہ دیکھتا ہے تو آنکھیں دیکھنے والا نہ دیکھتا ہوگا. وارے بدھو، دیکھنے کے لیے سارے عالم کو دو آنکھیں دیکھ رہا ہے. جو سارے عالم کو دیکھنے کے لیے دو آنکھیں دے رہا ہے، الم نجعل لہ عینین، ہم نے اس کو دو آنکھیں دی. واہ، یہ جواب دے دیا، سبحان اللہ. یہ صغرا ہو گیا، اس کا کبرا ہے، یہی نتیجہ نکلا کہ وہ کیا نہیں دیکھتا ہوگا، وہ باخبر ہے. ولسان و شفتین، یہ اپنے معفی ضمیر کو، اپنے اندر کی چھپی ہوئی بات کو کے اظہار کے لیے ہونٹ اور زبان کا استعمال کرتا ہے، جس سے اپنے اندر کی بات کو پیش کرتا ہے. بات کہنی ہوتی ہے، اپنے ہونٹ اور زبان کے استعمال کرتا ہے. ٹیک نہ لگاؤ، ابھی شادی نہیں ہوئی نا آپ کی، نکاح بھی ہے، اگر کوئی کروانا ہو تو جلدی سے بلوا لو بھائی. آج ایک نکاح ہے، اس میں تمہارا بھی ہول سیل میں پڑھا دیں گے. اللہ تعالیٰ نے ہونٹ اور زبان عطا فرمائے کہ ما فی الضمیر، اندر کی چھپی ہوئی بات کا وہ اظہار کرتا ہے، سمجھاتا ہے کہ جی یہ بات ہے، یہ بات ہے. سبحان اللہ، کیا عجیب. تو یعنی یہ جواب ہوا کہ جس اللہ تعالیٰ نے اس کی اپنے اندر اس کو ایسی صلاحیت دی، ہونٹ اور زبان دی، کہ اپنے اندر کی بات کو سمجھا سکے، تو جس نے یہ آلے عطا فرمائے زبان اور ہونٹ کے، وہ نہ سمجھے گا. کیا اللہ اکبر، کیا جواب ہے. اس لیے میرے مرشد فرماتے ہیں، فرماتے ہیں ذرا اس شعر کا مراقبہ کرو، اس کو یاد کرو. تیری نظر پر ان کی نظر پاسباں رہی، میری نظر پر ان کی نظر پاسباں رہی، چوکیدار گارڈ رہی، نگرانی کرتی رہی، میری نظر پر ان کی نظر پاسباں رہی، افسوس اس احساس سے کیوں بے خبر تھے ہم. جس وقت ہم کمینے پر ان کا اظہار کر کے بغیر سے عورتوں کو دیکھ رہے ہیں، لڑکوں کو دیکھ رہے ہیں، فلمیں تصویریں دیکھ رہے ہیں کہ ہمیں کوئی نہیں دیکھ رہا، ہم کمرے میں چھپ کر انٹرنیٹ پر ڈاؤن لوڈنگ کر رہے ہیں. ارے ظالم، تم مخلوق کی نگاہ سے چھپا ہوا ہے، خالق کی نگاہ سے نہیں چھپا ہوا. سمجھ رہے کہ میں جب موبائل پر جو فلمیں تصویریں دیکھ رہا ہوں، کسی کو کیا پتا. ہاں بے شک مخلوق کو تو نہیں پتا، کیا اللہ تعالیٰ کو بھی پتا نہیں ہے کہ میں کمپیوٹر پر اور موبائل پر کیا حرکتیں بدماشیاں کر رہا ہوں، کس طرح ڈاؤن لوڈنگ کر رہا ہوں تصویروں کی، اور کیسے چھپ چھپ کر دیکھ رہا ہوں. آتے ہیں میری نظر پر، میری نظر پر ان کی نظر پاس با رہی. سامنے بیٹھو بھائی، سامنے بیٹھو، سامنے زیادہ فائدہ ہوتا ہے. میری نظر پر، میری نظر پر ان کی نظر پاس با رہی. سبحان اللہ، یہ مراقبہ ہے، یہ دھیان کرو بھائی، اللہ ہمیں دیکھ رہا ہے. میری نظر پر ان کی نظر پاس با رہی، افسوس اس احساس سے کیوں بے خبر تھے ہم. ہم اللہ والوں سے یہ درد لیتے، احسانی کیفیت حاصل کرتے کہ ہم اللہ تعالی ہمیں دیکھ رہا ہے، یہ کیفیت کیوں نہیں حاصل کی ہم نے صحبت اہل اللہ سے.
تاکہ ہمیں یہ احساس رہتا, یہ احسانی کیفیت رہتی کہ ہم جو حرکت کر رہے ہیں اللہ تعالی ہمیں دیکھ رہا ہے. اس لیے فرمایا کہ موت کا دھیان کافی ہے. حضرت مجدد الملت حکیم الامت حضرت مولانا شاہ اشرف علی صاحب تھانوی رحمۃ اللہ علیہ, حضرت کے حجرے میں دو شعر لکھے ہوئے تھے, حضرت کے رکھا ہوا, اور فرماتے کہ میرے مرشد فرماتے یہ بیٹری کو چارج کرنے کے لیے. غفلت کی جیسے انسان تو پھر موت کا دھیان سے اس کی بیٹری ریچارج ہو جاتی ہے. وہ کیا دو شعر ہے, رہ کے دنیا میں بشر کو نہیں زیبا غفلت, رہ کے دنیا میں بشر کو نہیں زیبا غفلت, موت کا دھیان بھی لازم ہے کہ حیران رہے. ہمیں مرنا ہے کہ جواب دینا, اور مرنے کے لیے بڑھاپا ضروری نہیں ہے. یہ ہماری خام خیالی ہے کہ بڈھے ہوں گے پھر مریں گے, اس لیے جوانی میں عیش کر لو بڑھاپے میں توبہ کر لیں گے. پاس جو کچھ تھا وہ صرفے میں ہوا, پاس جو کچھ تھا وہ صرفے میں ہوا, یعنی جو کچھ تھا جوانی اور مال وال وہ شراب نوشی اور شباب باشی میں گزار دیا. مسجد سنبھالی جائے گی, چلو اب مسجد میں جائیں, اب بیوی کے بھی قابل نہیں رہے, دفتر کے بھی قابل نہیں, اب چلو جا کر ملا کا دماغ کھائیں. اب بیوی نے بھی ریٹائر کر دیا, دفتر والوں نے بھی ریٹائر کر دیا, چلو اب ملا کا دماغ کھائیں. پاس جو کچھ تھا وہ صرفے میں ہوا, جوانی مال وال سب لٹا دیا, لیکن میرے مرشد فرماتے چلو صبح کا بھولا شام کو آ جائے, اسے بھولا نہیں بولتے, آ جاؤ. لیکن جن کو اللہ تعالیٰ توفیق دے جوانی فدا کرو, فرماتے دیکھو تم جانور لیتے ہو, بچیا لانا بچیا, بڑھیا نہ لانا, جوان بکرا لانا, بڈھا بکرا نہ لانا. فرمایا اپنے کھانے کے لیے جوان بکرے کا گوشت پسند کرتے, اور پھر شادی کے لیے ایک قاری صاحب ہمارے پیر میرے شیخ کے پیر بھائی حضرت ڈاکٹر قرار صاحب رحمۃ اللہ علیہ, حضرت والا ہردوئی کے خلیفہ بھی شادیاں کراتے تھے. حضرت ہمارے ایک دوست کہتے ویلڈنگ کرواتے تھے, شادی کرانے کا نام انہوں نے نکاح خان کہا, یہ جو نکاح خان ہے یہ سارے ویلڈر ہیں, ویلڈنگ کرتے ہیں جوڑ توڑ. تو ایک قاری صاحب نے ان سے کہا کہ حضرت میری بھی شادی کروا دیجیے. پوچھا کہ بہت مزاج بہت مزاحیہ, ہنستے بولتے, یعنی اتنے بڈھے بوڑھے ہو گئے شدید فالج والج, ہل نہیں سکتے, بستر پر پیشاب پخانا. حضرت والا وہ روزانہ آتے تھے حضرت کے پاس, تو حضرت نے فرمایا کہ بھائی ہم ان کے یہاں چلیں گے کہ وہ ہمارے ہم نشین ہمارے ہم جلیس مجلس میں آنے والے, ہم خود ان کے پاس جائیں گے, عیادت بھی کریں گے ان کا دل خوش کرنے کے لیے. اور وہاں گئے تو حضرت نے پوچھا کیسا حال ہے, کہنے لگے حضرت اللہ میاں نے مایوں بٹھا دیا. آپ بتائیے مریض کا یہ حال ہے, حضرت اللہ میاں نے مایوں بٹھا دیا, اپنے پاس بلانا چاہتے نا, پہلے مایوں بٹھا دیا, کیونکہ مایوں ایک ہے کہ پہلے بٹھا دیتے عورت کو ہلنے نہیں دیتے تاکہ جو ہے اس کا رنگ روپ اور نکھر جائے, کہ رسم اچھی نہیں ہے بری ہے, لیکن سمجھانے کے لیے ایک بات کہہ رہا ہوں. تو فرمایا کیا کہ اللہ میاں نے مایوں بٹھا دیا, حضرت اللہ میاں نے مایوں بٹھا دیا, اپنے بعد بلانا چاہتے ہیں. اب بتائیے یہ مریض کا حال دیکھیے, اللہ ہو اپنے پرچی دے دیا کریں بجائے کہنے کے, سب مختلف وہ ہے آپ لکھ کر دیا کریں, سمجھنا چاہیے اس بات کو. اتنے بزرگوں کے ساتھ آپ پرانے رہتے ہیں, معلوم ہے ہمیں بھی خبر ہے. فرمایا کہ مایوں بٹھا دیا, اور حضرت کا ایک رشتے دار داماد تھا ڈاکٹر صاحب کا, وہ داڑھی نہیں تھی اس کی, تو وہ آیا ملنے کے لیے, تو حضرت میرے شیخ بھی وہیں تشریف فرماتے, میں بھی حاضر تھا حضرت کے ساتھ, تو ان کی طرف کہنے لگے حضرت ان کے لیے آپ دعا کر دیجیے, چائنا نسل کے, ان کی داڑھی نہیں نکلتی. کیا عجیب انداز سے حضرت بھی ہنسنے لگے, کہ آپ دعا فرماتے ہیں چائنا نسل کے, ان کی داڑھی نہیں نکلتی, چائنیز ہیں ان کے بال کم نکلتے, اللہ تعالی کی شان ہے. تو ایسے سمجھایا کہ حضرت ان کے لیے دعا فرما دیجیے, یہ چائنا نسل کے, ان کی داڑھی نہیں نکلتی, اتنے مزاحیہ. تو ان سے وہ قاری صاحب نے کہا کہ حضرت ڈاکٹر صاحب میری بھی شادی کرا دیے، میں ضرور کرائیں گے، کتنے سال والی چاہیے؟ انہوں نے کہا حضرت 16 سال والی چاہیے. تو اب ڈاکٹر صاحب نے فرمایا اگر 16 کی نہ ملے 8-8 کی دو لے لوں. فرمایا میرے مرشد فرماتے ہیں کہ دیکھو تم اپنے لیے جوان بکرے کا گوشت پسند کرتے ہو، بچیا چاہیے جوان، یہاں تک کہ اگر بڈھے کو بھی شادی کرنی ہے تو اس کو بھی جوان چاہیے. بیوی مر جائے، اگر بیوی مر جائے تو دوسری شادی کے لیے بھی بچے بھی جوان ہیں، لیکن پھر بھی ان کو 18-20 سال والی چاہیے. فرمایا اپنے لیے ذوق ایسا اور اللہ میاں کو دیتے ہو بڑھاپا، جوانی فدا کرو اللہ تعالی پر، مالک پر جوانی فدا کرنے کا ذوق رکھو. شاب نشہ فی عبادت ربی، وہ جوان جو اللہ کی عبادت سے نشہ حاصل کرے قیامت کے دن اس کو عرش کا سایہ ملے گا. ایک مسئلہ اور یاد رکھنا چاہیے کہ اب باتیں ہیں، بیان سنیں دور بیٹھ کر، کہتے جی ہمیں آواز آ رہی ہے، تو بے شک آواز تو آ رہی ہے، آواز کا آنا کافی نہیں ہے، اصل چیز جو ہے وہ صحبت ہے. اس لیے ہمیں شیخ فرمایا کرتے تھے جب تم آؤ مجلس میں تو زیادہ اپنی نیت رکھو کہ شیخ کی صحبت حاصل ہوگی. فرمایا ایک آدمی آگ کو دور سے دیکھ رہا ہے اور ایک آدمی آگ کے قریب بیٹھا ہوا ہے، مان لو وہ اندھا ہے اور بہرا بھی ہے، سنتا بھی نہیں ہے، دیکھتا بھی نہیں ہے، گرمی کسے ملے گی؟ وہ آنکھ والے کو جو دور بیٹھا ہے، یا وہ اندھا اور بہرا جسے اس نہ سنائی دے رہا ہے اور نہ گرمی، اس کو مل جائے گی. ہاں آنکھ والا اور سننے والا وہ قریب بیٹھے گا، اس کو نفع زیادہ ہوگا، کامل ہے نا وہ، تو کامل کو کامل نفع ہوتا ہے. شاہ عبدالعزیز صاحب محدث دہلوی رحمت اللہ علیہ سے کسی نے پوچھا کہ حضرت ہجڑا مخنث ولی اللہ بن سکتا ہے؟ فرمایا ہاں بالکل بن سکتا ہے، لیکن ولایت خاصہ نہیں ملے گی. تو سکتا ہے وہ بھی ولی اللہ، لیکن ولایت خاصہ سے محروم رہے گا، کیونکہ ولایت خاصہ کے لیے مردانگی کی ضرورت ہے. اس لیے انبیاء علیہ السلام کامل المرد ہوتے ہیں، کامل الرجال ہوتے ہیں، کامل مرد ہوتے ہیں. دادا اس لیے فرمایا میرے مرشد نے اگر گناہ کے تقاضے تمہیں زیادہ ہوتے گھبراؤ مت، فرمایا یہی تقاضے تمہیں اللہ والا بنانے کے لیے مفید ہوں گے. بس ان تقاضوں کو مٹی میں ملاؤ، ان تقاضوں پر عمل نہ کرو گناہ کے، شیخ سے سیکھو ان تقاضوں پر عمل، تقاضوں سے بچا کیسے جاتا ہے. اس لیے بیان کا سننا کافی نہیں ہے، اصل جو ہے وہ صحبت، اس کی نیت کرنی چاہیے. اس لیے میرے مرشد فرمایا کرتے تھے بیان میں ایک تو قریب بیٹھا کرو، اور یہ نہیں کہ دور سے سن رہے ہیں، جی ہم سن تو رہے ہیں، فرمایا سننا نہیں، قربت ہو. آگ کی گرمی جیسے ہے، کوئی آگ کا پتا ہو کہ جی دیکھ بھی رہا ہے، آپ کو گرمی ملے گی اسے دیکھنے سے، یا سن لے کہ جی آگ جل رہی ہے، جو قریب جتنا ہوگا اس کو اتنی زیادہ گرمی پہنچے گی. میرے پیارے دوستوں، موت کے معنی یہ ہیں، موت کو یاد کرنے کے معنی یہ، جو عمل کرے دیکھیں مجھے آخرت میں اس سے کیا فائدہ ہوگا. ایسا کام چلو دین کا کوئی فائدہ ہو، اصل تو یہی ہے، لیکن چلو یہ نہیں دنیا کا کوئی فائدہ ہو، یہ بھی سمجھ میں آتی ہے، سمجھ میں آنے والی بات ہے کہ دنیا کا فائدہ. اب جیسے ہمارے یہاں مزاج ہے تبصرے کرنا، سیاستدان پہ تبصرے، دیندار ہیں تو مولویوں پر، فلاں جماعت والے، فلاں والے، فلاں لوگ ایسے. اب یہ ہماری مجلس ہے جس کا کوئی فائدہ نہیں، وہ قصے جس کا کوئی فائدہ نہیں، دین کا تو کیا دنیا کا بھی فائدہ نہیں، ان قصے سے کوئی فائدہ نہیں، وقت ضائع کرنا ہی اپنا. وہاں چلے جاؤ وہاں بیٹھ جاؤ، اتنا وقت دین سیکھنے میں نہ لگائیں گے. کہتے جی فرصت نہیں ملتی. انہی صاحب کو اگر شوگر ہو جائے، اب ڈاکٹر کہہ رہا ہے روزانہ آدھا گھنٹہ آپ کو ٹہلنا ہوگا تیز، اب جناب روزانہ ٹہل بھی رہے، ڈاکٹر کے کہنے کے اوپر گوشت کھانا چھوڑ دیتے، ڈاکٹر کے کہنے اوپر مرچے کھانا چھوڑ دیتے، نمک چھوڑ دیتے، کتنی چیزیں مرغوبات کو چھوڑ دیتے، کیوں؟ جان پیاری ہے. میرے مرشد فرماتے ہیں جس دن ایمان پیارا ہوگا پھر اللہ والے کی باتیں تم کو لذیذ لگیں گی. کہ اگر وہ یہ منع کر رہے کہ عورتوں کو مت دیکھو، اپنی داڑھیوں کو مت منڈاؤ، کوئی فائدہ نہیں ہے اس سے، گالوں کو چکنا بنانے سے، اللہ تعالی کے حکم سے روح گردانی ہی نہ دل، حرام ہے داڑھی کا منڈانا اور داڑھی کا ایک مٹھی سے کم رکھنا، اور مونچھوں کو رکھنے سے کوئی فائدہ نہیں ہے. سنت پر عمل کرے، یہ ہمارے کام آنے والی چیز. اس نے فرمایا کہ جس زندگی کے سامنے موت ہوگی کہ ایک دن ہمیں جواب دینا ہے. میرے مرشد فرماتے ہیں کہ زندگی بھر کوفتے بریانیاں کھایا کیا، زندگی بھر کوفتے بریانیاں کھایا کیا، بس کھاؤ پیو، اور بڑا کمال اس پر. او جی او ہمارے نا، میں تو 10 روٹی کھا جاتا ہوں. بھائی اس میں کیا کمال کی چیز ہے؟ یہ کمالات میں سے نہیں ہے زیادہ کھانا کھانا. ہاں پہلے زمانے میں تو کمال اس لیے ہوتا کہ بھنگی بڑا خوش ہوتا کہ 10 کلو کھاتے ہیں 10 کلو نکالتے ہیں. کیا ایک ہی گھر سے ہم تو 50 کلو کماتے ہیں. جو پہلے کھڈی سسٹم تھے نا تو بھنگی پخانا لے کر جایا کرتے تھے. پہلے زمانے میں تو بھنگی بڑا خوش ہوتا ہوگا کہ یار یہ گھر والے بڑے اچھے ہیں، بڑا مال ملتا ہے ان کے یہاں سے، را مٹیریل بہت مل جاتا ہے، خام مال، بڑی پروڈکشن ہے ان کے یہاں جناب، ان کی سپلائی بڑی جگہ ہے. اس زمانے تو فلیش سب کچھ بہ کے چلا جاتا ہے. جی 10 روٹیاں کھاتے، یہ کھانا کھانا کمالات میں سے نہیں ہے، یاد رکھیے گا. ہاں اگر کسی کو زیادہ بھوک لگتی ہے تو کوئی حکیم الامت کی بات سن لیجیے. فرمایا نہ زیادہ کھانا کمال نہ کم کھانا کمال. اب دیکھیے لو دونوں بار فرما دیا کہ کوئی یہ کہے جی ہم تو کم کھاتے ہیں، یہ بھی کمال نہیں ہے. زیادہ کھانا کمال، کیونکہ یہ ان کی طرف ہو گئی جو بڑا فخر کرتے ہیں ہم 10 روٹی کھا جاتے ہیں، اور کم کھانے والے وہ کہیں گے جی ہم تو کچھ نہیں کھاتے، دیکھو ہماری دیکھو، یہ بھی کمال نہیں ہے. یہ چیزیں کمالات میں سے نہیں ہیں. کمالات میں سے جو چیز ہے وہ ہے اللہ تعالی کی رضا اور خوشی پر جینا اور مرنا، یہ کمالات میں سے ہے. کہ جس بات سے اللہ تعالی خوش ہو اس کام کو کر لے، جس کام سے اللہ تعالی ناراض ہو وہ کام نہ کرنا، یہ کمالات میں سے ہے. یہ فرمایا اللہ تعالی نے زندگی موت دی خود کس لیے فرمایا؟ کیوں؟ لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا، تمہارا امتحان ہے. یہ امتحان کے لیے، یہ زندگی گل چھڑے اڑانے کے لیے نہیں ہے. امتحان یہ ہے کہ اللہ تعالیٰ یہ دیکھے گا لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا، کہ تم میں سے کون احسن عمل کرتا ہے، حسین حسن عمل. میرے مرشد فرماتے ہیں یا اللہ تعالیٰ نے اکثر عمل نہیں فرمایا کہ کثیر العمل کون ہے، کثیر العبادت کون ہے. دادا کثیر العبادت ہونا کمال نہیں ہے، حسین العمل ہونا چاہیے. کہ جی اتنی نمازیں، اتنی عبادات، اتنے حج، اتنے عمرے، اتنے چلے، یہ کمالات میں سے نہیں ہے. کمال کی کیا چیز ہے؟ حسن عمل ہو. وہ کیا؟ کہ نماز پڑھے سنت کے مطابق. حسن عمل کے لیے دو چیزوں کی ضرورت ہے. نمبر ایک کہ وہ عمل ہو سنت کے مطابق، اور نمبر دو اس میں اخلاص ہو، محض اللہ تعالی کی رضا کے لیے ہوا. تو حسن عمل کے لیے کیا چیز؟ دو چیزیں چاہیے. ایک تو یہ کہ وہ عمل ہو سنت کے مطابق، اور نمبر دو اس میں اخلاص ہو. یہ دو چیزوں کی ضرورت ہے، تب اس عمل میں حسن پیدا ہوتا ہے. عمل ہے خلاف سنت، کیے جا رہے کیے جا رہے. اب جیسے نماز ہے، اب نماز پڑھتے ہیں، سنت کی کبھی زندگی میں خبر ہی نہیں پوچھی ہماری، جو ابتدا نماز کی اسی کی خبر نہیں. دونوں پاؤں بالکل سیدھے قبلے رخ کرنا، یہ سنت ہے. اب دیکھیں پاؤں یوں ہوتے ہیں ایسے ٹیڑھے، یہ ٹیڑھے پاؤں خلاف سنت ہے. زندگی گزر گئی یہ سنت ہمیں نہیں پتا. دونوں پاؤں بالکل سیدھے ہونے چاہیے، بالکل سیدھے قبلے کی طرف ان کا رخ ہو. ہمارا ایک عجیب نماز پڑھنے میں جلدی کرتے ہیں تو رکوع سے سیدھے کھڑے نہیں ہوتے، فوراً سجدے میں چلے جاتے ہیں. بعض لوگ تو اور کمال کرتے ہیں کہ سجدے میں گئے، سجدے سے نیچے رکوع میں گئے، سجدے میں ہی چلے گئے، اٹھنے کی بھی زحمت نہیں کرتے، ذرا سا یوں بھی نہیں ہوتے، وہیں سے نیچے سجدے میں. اب رکوع کے بعد سیدھا کھڑا ہونا جس کو قومہ کہتے ہیں یہ واجب ہے. اور واجب کا مسئلہ یہ ہے کہ اگر کسی نے نماز کے واجبات میں سے کچھ چھوڑ دیا تو اس پر سجدہ صاحب واجب ہو جاتا ہے، جو آخر میں دو سجدے ہوتے ہیں التحیات پڑھ کر، وہ واجب ہو جاتا ہے. اب نمازیں لمبی لمبی، عبداللہ ابن عباس صلی اللہ تعالیٰ نما کے بارے کے سامنے ایک شخص کا ذکر کیا کہ حضرت ایک شخص ہے وہ بڑی لمبی لمبی نمازیں پڑھتا ہے، رات بھر نمازیں پڑھتا ہے، لیکن جماعت سے مسجد میں نماز نہیں پڑھتا. آپ نے فرمایا یہ شخص جہنمی ہے، یہ شخص جہنمی ہے جو ترک واجب کرنے والا ہے نفلیں لمبی لمبی. اللہ اکبر، نماز کی جماعت کی نماز اور وہ بھی مسجد کی یہ ترک کرنا ہے، یہ گناہ کبیرہ ہے. آپ نے فرمایا یہ شخص جہنمی ہے. اب بتائیے عبادت کر کے جہنم میں جا رہا ہے کیوں؟ کیونکہ عبادت اصول کے مطابق نہیں ہے. یہ نا ہر چیز کے اصول ہوتے ہیں کہ جی ایسا ہو ویسا ہو، لہذا اس اصول میں ضروری ہے کہ وہ عمل سنت کے مطابق ہو نمبر ایک، اور نمبر دو یہ کہ اس میں اخلاص بھی. ایک شخص کے بارے میں بخاری شریف کی حدیث ہے، حدیث شریف میں آتا ہے کہ ایک شخص بہت بہادری سے لڑ رہا تھا. آپ صلی اللہ علیہ وسلم نے اس کو راوی فرماتے کہ آپ نے فرمایا یہ شخص جہنمی ہے، مسلمانوں کی طرف سے لڑ رہا تھا وہ. آپ نے فرمایا یہ شخص جہنمی ہے، راوی فرماتے میں حیران کہ اتنی بہادری سے لڑا. عالم یہ ہوا کہ اس کو زخم آیا، زخم آیا تو اس کی تکلیف کو برداشت نہیں کیا، اس نہ کر سکا، تلوار کو یوں کھڑا کر کے اپنے کو اس کے اوپر گرا دیا. راوی فرماتے کہ اللہ اکبر میں حیران ہو گیا، دیکھو یہ بھی معاملہ. کام ہے وہ، کام کا مقصد اللہ تعالیٰ کی رضا اور اللہ تعالیٰ کا دین چمکانا نہیں ہے. آج ہمارا عالم یہ ہے کہ ہم دین کا کام اس لیے نہیں کرتے کہ دین چمکے، بلکہ جی ہمارا نام چمکے. مسجد مسجد بنانا، مدرسہ بنانا، میرے مرشد کے یہاں مسجد کی تعمیر ہو رہی تھی، ہمارے ایک پیر بھائی ہیں، ان کے ایک رشتہ دار کا انتقال ہو گیا تو اس کی بیوہ نے کہا کہ میں ان کے، انہیں کہا کہ میں کہیں مسجد میں مال لگانا چاہتی ہوں تاکہ اس کا اصال ثواب میرے شوہر کو پہنچے. حضرت سے آ کر عرض کیا، کہہ رہا ایسا بات ہے. فرمایا ٹھیک ہے. 16 لاکھ روپے دے رہی تھی وہ، سن 80 کے زمانے کی بات ہے یہ، 16 لاکھ روپیہ دے رہی تھی. تو حضرت نے فرمایا اچھا ٹھیک ہے آپ لے لیجئے، کوئی حرج نہیں ہے، ہم لگا دیتے ہیں، مسجد تو تعمیر ہو رہی. اس نے کہا اچھا میرے شوہر کے نام کی تختی لگانی ہے. حضرت نے فرمایا یہ تو نہیں ہوگا، یہاں پر ایک تختی لگ چکی، بیادگار حکیم الامت مجدد ملت حضرت مولانا شاہ اشرف علی صاحب تھانوی نور اللہ مرقدہ، بس ایک یہ تختی لگ چکی، اب اور کوئی تختی آنے لگے گی. اس نے کہا پھر تو میں نہیں دوں گی. کہلوایا، حضرت نے فرمایا آپ نہ دیں، اگر یہاں پر ہر آدمی دے، کسی نے دیا 50,000 اس کی بھی تختی، اس نے دیا 50,000 اس کی بھی تختی، 20,000 دیا اس کی بھی تختی، تو ساری مسجد تو تختیوں سے بھری ہوئی ہوگی. تو دیہاتوں میں اعلان ہوتا ہے نا، وہ دیہات کا جو ملا ہوتا ہے وہ مؤذن، وہ اسپیکر پر ہی بیٹھا رہتا ہے، اس کو کوئی انڈا بھی دے، اللہ مائی خیرن کو جزائے خیر دے، انڈا دیتا ہے جی. یہ دیہاتوں میں آوازیں لگتی ہے، او جی مائی خیرن نے انڈا دیا. تو پوچھے بھائی مائی خیرن نے دیا یا اس کی مرغی نے دیا؟ مرغی بھی لے کر جاؤ تو اس کے بھی اعلانات. کیا عالم ہے؟ فرمایا کہ بس ایک دفعہ ایک تختی لگ چکی، اب یہاں کوئی اور تختی نہیں لگے گی. اگر ان کو یہ کام اللہ کے لیے کرنا ہے تو کریں، ہمارے یہاں تختی نہیں لگائی جاتی. بھائی اللہ جس اللہ کے لیے یہ کام کر رہے ہیں وہ اللہ تو دیکھنے والا ہے نا کہ کس کے لیے یہ دیا جا رہا ہے. اللہ کے لیے دیا جا رہا ہے، مسجد بن گئی، اللہ تعالیٰ کو معلوم ہے کہ فلاں بندے نے کیا، نہیں مانی، نہیں دیا، حضرت فرمایا کوئی بات نہیں، لیکن ہم اپنے بزرگوں کے اصول کے خلاف نہیں کریں گے، کوئی تختی وختی نہیں لگے گی. एक लग गई इदारे के ऊपर बयात कर हकीम उम्मत की थानवी नवर अल्लाह मरकदउ जो उनकी याद के लिए है, बस एक तख्ती काफी है। अब क्या है? माल दे रहे हैं, इखलास नहीं, यदि नाम चाहिए। अब देखिए ना, सिर्फ 50,000 रुपए का चेक देने के लिए इतना बड़ा तंबू लगाया जाता है, बंदे इकट्ठे हो रहे हैं, 50,000 चेक का चेक देने के लिए 75,000 रुपए का खर्चा किया जाता है, तो जी तस्वीरें और वो हार वार पहनकर और बड़ी जी, ये सब क्या है? ये इखलास की कमी, इखलास की कमी मेरे दोस्तों, अमल को मकबूल नहीं होने देती। तो नेक अमल है वो इखलास नहीं है, नतीजा क्या होगा? वो नेक अमल भी जाया हो जाएगा, वो बवाल का जरिया बनेगा, पकड़ का जरिया बनेगा। दादा हदीस रिया मशहूर है कि वो आलिम मुकारी कुरान पाक पढ़ता है, कुरान पाक पढ़ रहा है, इसलिए ये लोग कहे जी बड़ा कारी है और जी बड़ा आलिम है, दा गट मुला दे, मना ना कहते ना दा गट मुला दे, जी बड़ा आलिम है इसलिए तारीफ बयान करेंगे, चलो कुछ मुर्गी खाने को मिलेगी, हलवा भी मिलेगा, मशहूर है कि नाम चाहिए हमें। दादा 50 आदमी होगा या 100-500 आदमी होंगे तो बयान करेंगे, वरना नहीं करेंगे। शेख का एक बात है, असली पीरी मुरीदी क्या है? असली पीरी मुरीदी क्या है? हजरत के वाज पढ़े ऐसा लगेगा कि वाज को पढ़ के कितने का मजमा है, और वो वाज सिर्फ एक आदमी के सामने हुआ, सिर्फ एक आदमी बैठा उसके सामने वाज हो रहा। अब शेख को देखा, ऐसा नहीं कि 5,000 का मजमा, 10-5 नहीं, एक आदमी भी होगा उसे भी दीन सिखाएंगे, तालिब सादिक एक हो। क्या बात याद आई, मौलाना शाह इस्माइल शहीद रहमतुल्लाह अलैह, हजरत शाह वलीउल्लाह मुहद्दिस देहलवी रहमतुल्लाह अलैह के साहबजादे, हजरत का एक जगह बयान था और मां इस्माइल शहीद रहमतुल्लाह अलैह के बयान 3-3, 4-4 घंटे के होते थे। ऐसे लोग कहते हैं कि साहब अब पहले जैसी बात का, अब पहले तो लोग का 4-4, 3-3 घंटे बयान करते थे, अब पहली जैसी बात कहां, अब तो मौलाना साहब ऐसी तकलीफ नहीं करते, तो भाई तुम 3-4 घंटे दो भी तो सही थी, तो थोड़ी देर में घड़ियां देखने लगते। पारा का बयान और फिर जोश, हकीम उम्मत फरमाते थे तड़ाक पड़ाक ऐसा बयान होता था, एक बस हजरत का वाज हुआ कई घंटे का, वाज करके सब लोग चले गए, हजरत भी मस्जिद से निकलने लगे। एक शख्स आया, दौड़ तेजी से आ रहा था, सांस फूला, आते ही पूछने लगा कि मौलाना इस्माइल साहब का बयान हो गया, मौलाना से पूछ रहा है। फरमाया खैरियत? कहा भाई मैं वो फला जगह से आया हूं, वो काफी दूर है, आने में थोड़ी ताखीर हो गई मुझे। फला ने फरमाया कि तुम किसी और काम से आयोगे तो बयान भी शिकायत सुन लेंगे। कहा नहीं, सब इसलिए मैं वहां से चला था कि मौलाना का बयान सुनना है मैंने, बस और कोई गरज नहीं थी। वहां फरमाया देखो यार कोई और किसी से मिलना हो। कहा नहीं, बयान सुन के वापस अपने गांव जाना है, अपने घर जाना है बस। वहां फरमाया और कोई नहीं दिया? कहा नहीं। फरमाया आओ, मेरे मुर्शिद फरमाते हैं कि हजरत मिंबर पर तशरीफ फरमा, उस अकेले को अपने सामने बिठाया और वही पूरा वाज जो पहले मजमे में किया था पूरा वाज उसको सुनाया। फरमाया ये मुखलिस बंदा है, अल्लाह की रजा के लिए सब सुनने आया, अब हमारा वाज कबूल है, ये है इखलास। तक मस्जिद में होंगे तो लंबी लंबी नमाजें, घर में जाएंगे तो वला सुनना आते ही ना, पहली बात तो ये। इसलिए फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम जो नमाज के बाद की सुन्नतें घर में पढ़ा करते थे, लेकिन उलमा फरमाते हैं, हमारे बड़े फरमाते हैं, इस जमाने में मस्जिद में पढ़ो, आप सल्लम की सुन्नत पर अमल मत करो, मतलब ये कि मुलतवी रखो। क्यों? इसलिए कि घर जाते हैं घिर जाते हैं, अब पता चला घर गए तो नमाज ही नहीं पढ़ी, तो बैठे हैं वो गप्पे, वो फलाने ये का फलाने ये का, पता चला सुन्नत ही छोड़ दी। इसने फरमाया इस जमाने में मस्जिद में पढ़ो, फितरों का जमाना है, घर जाते हैं कभी ये टीवी है उसके सामने वो फोन आया वो, अब आलम ये आजकल तो, अब आजकल तो आलम ये हो गया मोबाइल का, के मस्जिद में, इसी मस्जिद में मैं यहां बैठा था, एक साहब आए यहाँ पर, अभी उसने ऐसे किया, यूं क्या, अभी नियत बांध के ऐसे किया ही था कि मोबाइल बजा, नया हाथ छोड़ के पहले मोबाइल निकाला, देखा फोन सुनता हुआ बाहर चला गया। ये आलम है। अब आप बताइए से क्या चीज हमें अल्लाह ताला, ये है, ये वो दुनिया है जो हमें अल्लाह ताला से गाफिल करने वाली है। मोबाइल पर घंटियां ऐसी, मोबाइल पर घंटियां ऐसी कि अल्लाह की पनाह, हमारी मस्जिदों में गोया गाने बज रहे हैं और म्यूजिक और शक्ल देखे। अफसोस तो उन दीनदारों पर होता है कि जिनकी शक्ल बायजीद बुस्तामी जैसी है, लेकिन मोबाइल में घंटियां देखें तो पूरे नाच गाने की, कि मस्जिद में बचे तो इमाम नमाज छोड़कर नाचना शुरू कर दे, ऐसी घंटियां और हमारी मस्जिदों में। मैं अर्ज कर रहा था कि अमल की कबूलियत के लिए दो चीजें चाहिए, एक तो अमल हो सुन्नत के मुताबिक, एक अमल हो सुन्नत के मुताबिक, दूसरा उसमें इखलास चाहिए कि महज अल्लाह की रजा के लिए वो काम, किसी और मकसद से ना हो। ऐसा ना हो कि जी वाज कह रहे हैं तो चलो पैसा पैसा मिलेगा, और अगर चलो मान लो उसने कुछ किराया दे भी दिया, अब उसने 500 रुपए का, 500 नहीं चाहिए। सारा उठा के मुंह पर दे मारा, ये नहीं चाहिए। या नमाज पढ़ रहे, अब हज को गए, अब हज से वापस आ गए, सबको बता रहे मैं हज पे गया बता, पहले तो गाना ही 6 महीने से पहले ही गाना शुरू कर देते, मैं हज पे जा रहा हूं, 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 पहले तो गाना शुरू कर देते। नाम कैसा रखा जी, अल्लाह का बड़ा फजल है, और नियत यही होती कि इनको पता चले कि मैं हज पे जा रहा हूं, चिल्ले पे जा रहा हूं, चिल्ले पे जा रहा हूं, गाना शुरू करेंगे पहले तो। इसलिए कहा, फरमाया कि इसको छुपाए अल्लाह की रजा के लिए। हाँ, एक है छुपाना, एक है देखना, एक है दिखाना। हजरत अबू हुरैरा रज़ियल्लाहु ताला अपने घर में नमाज पढ़ रहे थे, रिश्तेदार आ गया, उसने देख लिया आपको नमाज पढ़ते हुए, आप घबरा गए, आप सल्लम की खिदमत में हाजिर है, सुभान अल्लाह। तो इसीलिए तो जरूरत है कि कोई मुरब्बी चाहिए। इंसान पर कैफियात होते, हालात गुजरते, आकर अर्ज किया कि मैं छुप कर नमाज पढ़ रहा था, मेरे एक रिश्तेदार ने देख लिया। सरवर आलम सल्लम ने फरमाया रहीमक अल्लाह या अबू हुरैरा, ए अबू हुरैरा अल्लाह ताला तुझ पर रहम फरमाए, लकल अजरान, तुझे तो डबल अजर मिलेगा, अजर सिर छुप कर नमाज पढ़ने का अजर अलग, व अजरुल अलानिया, और जो उसने तुझे देख लिया, तूने दिखाया नहीं लेकिन उसने तुझे देख लिया, अब उसको भी तौफीक होगी, इसका भी तुझे अजर मिलेगा। लहदा रिया नाम है दिखाने का, न कि देखने का। देखने का नाम रिया नहीं है, दिखावा देखने का नाम नहीं है, बल्कि दिखाने का नाम है। अब एक आदमी नमाज पढ़ रहा, अब वो रोजाना नमाज पढ़ता, अब वहां दो आदमी और बैठे हुए, मान लो कि जी जुम्मे की नमाज के बाद एक आदमी का मामूल है कि वो नवाफिल पढ़ता, 4 रकात 6 रकात 8 रकात एक बात है, या जुम्मे के दिन सलातो तस्बीह पढ़ता, बाजे लोग हैं उनका मामूल है। अब उसका कोई रिश्तेदार आ गया, उसने कहा यार अगर मैंने आज सलातो तस्बीह पढ़ी तो ये तो इसको तो पता चल जाएगा और ये सबको बताएगा, उसने छोड़ दिया, ये भी रिया है। क्योंकि जब तुम हर जुम्मे पढ़ते थे तो क्यों आज नहीं पढ़ा, देखता है देखता रहे, इसकी भी नियत हुई उसको दिखाने की। या उसने कहा चलो आज इसको पता चलेगा मैं कितना बड़ा इबादत गुजार हूं, कैसी ये सलात तस्बीह पढ़ता हूं, अल्लाह की तौफीक है हर जुम्मे पढ़ता हूं, अल्लाह ताला का बड़ा फजल है मुझ पर, और ये कहकर दिखा रहे, नियत वही है दिखाने की। ये जो है, ये जो चीज है इखलास, ये अमल को बर्बाद करता है। तब वो आलिम वो कारी भी कुरान पाक पढ़े और देखे जी कैसी तारीफ और वाह 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 हा हा, या तकरीर करके ये तबलीग में वक्त लगाए, हजो उमरा करे, माल खर्च करे, ये सब नेक काम है ना जी, ये जी वाह वाह हो। अभी पिछले दिनों एक किस्सा आया, एक साहब ने अपनी बेटी की शादी की, मशवरा किया नहीं उन्होंने, और जोश क्या चला कि जी बस उनके 5,000 मेहर रखेंगे ताकि अल्लाह के लिए हो ये काम, इसलिए कहा मशवरा चाहिए। अब उसके बाद मियां बीवी है, कुछ ना कुछ खटपट हो जाती है। ऐसे दो मियां बीवी थे ना, हर वक्त हंसते थे। मुझे यार तुम्हारी लड़ाई नहीं होती? जी होती है, ऐसी भी कोई बात नहीं, फिर भी हंसते रहते। कहा इसमें राज यह है, मेरी बीवी और मेरी लड़ाई होती है, वो मुझे बर्तन मारती है, अगर मुझे लग जाए वो हंसती है, नहीं लगे तो मैं हंसता हूं। इतना खुश खुर्रम रहे। उन्होंने 5000 मेहर रखा। मियां बीवी आपस में कुछ ना कुछ खटपट हो जाती है, ये कोई ऐसी बुरी बात भी नहीं है। अल्लाह ताला ने इसमें भी लज्जत रखी है, लेकिन आपस में खत्म कर डाला। ये नहीं कि उठाया फोन, अम्मा तेरे दामाद ने मुझे कह दिया। हाँ बेटी फिक्र मत कर, अभी तुझे लेने आ रही हूं। ठक रखा, पहुंच गई। इस तरह से बात बजाय बनने के और बिगड़ती है। बेटियों को समझाओ कि बेटा गुजारा करो, बर्दाश्त करो, वक्त आपस में मुनासबत पैदा होते होते जरा वक्त लगता है। मियां बीवी में भी जरा एक जमाना एक मुद्दत होती है, थोड़ा सा वक्त लगता है, हो जाएगी। समझे समझने समझाने का दौर होता है। लेकिन ये मिशन ना लेकर निकले कि बेटे को जो है वो मैं मां बाप से अलग करके दम लूंगी, ये मिशन ना लेकर घर से निकले। मां बाप की भी जिम्मेदारी है, बेटी वालों की भी जिम्मेदारी है कि अपनी बेटी को समझाए कि बेटा ये तेरा घर है, इसको तो अपना घर समझ। यहां आना मना नहीं है, लेकिन ऐसे आना क्या तेरा शौहर खुश हो तुझसे। लड़के मत आना। बेटे वालों की भी, उनके भी मां बाप की जिम्मेदारी है कि जरा अपनी बेटी की तरह समझे। ये थोड़ी 19-20 हर एक को करनी पड़ती है। अब उन्होंने बेटी को कहा, अब लेने पहुंच गए एक कराची में, वो एक बहुत दूर जगह पर दूसरे सूबे में, वहां से पहुंच गए लेने। अब शर्त क्या रखी, 2 लाख इसके नाम लिखो, मकान इसके नाम करो। चूंकि उस लड़के का ताल्लुक मुझसे तो आया कि जी भाई, मैंने कहा ये कौन सी शर्त है? कहा जी, मैंने कहा ये पहले तो बताओ, ये 5000 मेहर रखा है किसने था? ओ जी हमारे माँ बाप को शौक था कि हम अल्लाह के लिए काम करें। भाई मशवरा करना चाहिए, मेहरे मिस्ल इसीलिए तो है। बस जोश में आकर उठा के कर डाला, अब तुम्हें पछतावा हो रहा है। मैंने कहा ये अमल आपका जाया क्या, जो आपने उस वक्त सुन्नत और इखलास से ही काम किया था, अब अमल आपका जाया हो गया। इसलिए उस अमल की हिफाजत भी करनी पड़ती है। इसलिए मेरे मुर्शिद फरमाते हैं, रिया 3 वक्त में आता है। नेक अमल करने से पहले, नंबर 2 नेक अमल के दौरान, यानी पहले अभियान शुरू करेगा। जी जरा मजमा आए, पता चले, आज पता चले आलिम किसे बोलते हैं, आज उलूम बरसाएंगे। अपना नहीं आएगा तो ग्लैसरीन लगा के रोएंगे, हाय हमें अपने भाई के मरने का बड़ा गम है, ग्लैसरीन लगाकर, क्योंकि प्यास से उतने आंसू नहीं निकलते जितने ग्लैसरीन से आंसू निकलते हैं। ये नुस्खा बता रहा हूं मैं, प्यास से कम आंसू निकलते हैं, ग्लैसरीन से उससे भी ज्यादा आंसू निकलते हैं। और अब पता चलेगा लोगों, या शुरू में तो अल्लाह के लिए काम करेंगे, अब दरमियान में देखा लोग हैं, मजामीन भी हुए, बस अब अंदर ही अंदर नफ्स कहता है, देखा अरे भाई देखो, और नाम क्या लगा, बुजुर्गों की बरकत है, अंदर नफ्स काम कर रहा होता है, या वो भी अल्लाह के लिए किया, बाद में गाते फिर रहे। किसी ने कहा कि जनाब आपका तो क्या बयान था, अरे क्या आप तो कैसे नेक है आपका चेहरा, अरे बस हाँ यार मैं भी वाकई कुछ लगा। इखलास रिया और की एक अलामत ये बताई हमारे बुजुर्गों ने कि जब दिल में खुशी आ जाए ना, ये खतरनाक बात है। क्योंकि साहबा के लिए अल्लाह ताला ने फरमाया, कुलूबुहुम वजिला, उनके दिल अल्लाह से डरने वाले थे, वो डरते थे कि हम नेक का वल्लदीन यूतून मा आतौ व कुलूबुहुम वजिला, कि अल्लाह के रास्ते में देते हैं जो देते हैं, यानी हम जो देते हैं वो आगे देते रहते हैं, लेकिन आलम उनका यह है कि उसके बावजूद उनके दिल डरते रहते हैं। हमारी मां ने पूछा, ये इनके डरते इसलिए, क्या इन्होंने जिना किया, क्या ये चोरी करते हैं, या क्या ये शराब पीते हैं, अयश्रिबून अल खम्र, क्या ये शराब पीने वाले। फरमाया नहीं, ये तो नमाज रोजे जिक्र के पाबंद हैं, लेकिन डरते इसलिए हैं कि कहीं हमारा अमल रिजेक्ट और कबूल ना हो। इस आदम कबूलियत की वजह से कि हमारा अमल जाया ना हो जाए, इसलिए वो डरते रहते हैं। अल्लाह अकबर। पता चला कि अमल के लिए जरूरी है कि उसमें दिल भी डरे कि पता नहीं अल्लाह के यहां कबूल भी है कि नहीं है। बेखौफ हो जाना, अमल से बेखौफ हो जाना, ये अच्छी अलामत नहीं है। डरना चाहिए दिल, ये पता नहीं कबूल भी है कि नहीं। हमने मस्जिद मदरसा दीन का काम हज उमरा माल खर्च किया, दिल में खौफ लगा हुआ है हर वक्त उसको कि हाय पता नहीं क्या हाल होगा। मौलाना हकीमुल उम्मत मौलाना अशरफ अली साहब थानवी रहमतुल्लाह अलैह कितने बड़े आदमी थे, हजरत के मशाइख उलमा हजरत से बैत, 1500 किताबों के मुसन्निफ, रोते थे इस बात पर। क्या फरमाते थे कि हाय न जाने कयामत के दिन अशरफ अली का क्या हाल होगा। और यह अर्ज करते थे कि अल्लाह मियां अशरफ अली तुझसे जन्नत के आला जन्नत नहीं, सब इतना सवाल करता है कि जन्नतियों के जूतों में जगह दे दीजिएगा। और फिर यह फरमाया कि अल्लाह अल्लाह ताला मैं इसलिए नहीं मांगता कि मैं इसका हकदार हूं, मैं ये सवाल आपसे इसलिए करता हूं कि जहन्नम का तहम्मुल मुझको नहीं है, मैं आपके अजाब को बर्दाश्त नहीं कर सकता, इसलिए दरख्वास्त करता हूं कि जहां जन्नतियों की जूतियां हो वहां आप हमें जगह दे दीजिएगा। इस बात पर डर रहे कि जी आला मिले, अफजल यही है, सुन्नत यही कि मांगे आला दर्जा, लेकिन आला दर्जा इसलिए मांगे ये नहीं कि जी मैं इसका मुस्तहिक हूं, नहीं इसलिए मांगे कि अल्लाह आप देने के मुस्तहिक है, आप करीम है, आप अता फरमाने वाले हैं। हम आपसे इसलिए नहीं मांग रहे कि मैं इसका मुस्तहिक हूं, हम आपसे इसलिए मांग रहे कि आप करीम है, आप अता फरमाने वाले हैं, नालायक को लायक बनाने वाले हैं, इसलिए अता फरमा दीजिए। ये नियत हो तो दिल का डरना, ये दिल का डरना और खौफ होना ये कबूलियत के अलामत में से, लेकिन शर्त यह है कि अमल सुन्नत के मुताबिक हो। हाँ यह भी जरूरी है, सुन्नतें सीखी नहीं, नमाज की सुन्नतें मालूम नहीं, रोजे की सुन्नत, जकात हज की सुन्नत। अब एक साथ कहने लगे कि दुआ करो मेरा हज को जा रहा हूं हज कामिल हो जाए। अच्छा भाई हज कामिल हो, अल्लाह की दुआ करते हैं। भाई आपके किसी आलिम के साथ जा रहे हैं या नहीं? आलिम के साथ तो नहीं जा रहे। भाई आपको कैसे पता चले? जी किताबें पढ़ ली है। अरे मियां किताबें पढ़ना उस वक्त काम नहीं देता जब हाजी सब देखते हैं ना। अब वहां जाकर ऐलान शुरू होता है, हज के जमाने में ऐलान हुकूमत की तरफ से ऐलान होता है कि भाई साहब सुबह सुबह शुरू हो जाएगा, रमी कर लीजिए, शैतान को कंकरी मार लीजिए। हालांकि जवाल से पहले दूसरे तीसरे दिन चौथे दिन जवाल से पहले कंकरी मारना जायज नहीं है, उसकी कंकरी कबूल नहीं है। जवाल के बाद वक्त शुरू होता है, लेकिन वहां ऐलान हो रहा होगा कि जी कंकरी मारने के लिए चलिए। अब आप क्या करेंगे? कहेंगे यार इतने लोग ऐलान कर रहे हैं, इतने लोग जा रहे हैं, क्या हम पागल है जो हम ना जाए? अब इल्म उस वक्त काम आता है मेरे दोस्त। और आलिम भी वो हो कि जो खुद पहले हज भी कर चुका हो, क्योंकि जो पहली मरता जाएगा वो भी फिसल जाएगा, वो भी देखेगा क्या है। क्योंकि एक छोटी सी मिसाल है, आप हज की अक्सर किताबें पढ़ें, अक्सर किताबों में बात लिखी आएगी कि हजरे जब हजरे अस्वद का इस्तेलाम करें तो वहां एक काली पट्टी बनी हुई है। अब आप वहां जाएंगे, काली पट्टी का आपको नामो निशान भी नहीं मिलेगा वहां पर। वो पहले थी बेशक, आज से 4-5 साल पहले तक काली पट्टी थी, अब नहीं है। अब क्या करेंगे? अब वो काली पट्टी तलाश कर रहा होगा पूरा दिन इसी की तलाश में, काली पट्टी किधर है यार? मौली साहब ने तो किताब में लिखा है काली पट्टी, वो किधर है? वो मिलेगी नहीं उसको। इसलिए किताब नहीं, किताब मसला तो वो आलिम को वही देखे जो किताब के मुताबिक बताने वाला हो, लेकिन आलिम जो पहले जा चुका हो वो समझाएगा। मियां जब शादी करता है तो शादीशुदा से मशवरा करता है या गैर शादीशुदा से मशवरे करता है? जालिम की अपनी शादी नहीं, वो कहते बेफिक्र रहो, मैंने तो इस चीज में स्पेशलिस्ट किया हुआ है, पीएचडी की डिग्री ली हुई है। अरे जिसको अपना हौसला तुझे क्या समझाएगा? इसलिए आलिम हो कौन? वो जो खुद पहले हज में जा चुका हो वो समझा सकता है। मुल्ला अली कारी रहमतुल्लाह अलैह बहुत बड़े मुहद्दिस गुजरे हैं, बहुत बड़े आलिम थे, उनको अपने वक्त मुजद्दिद भी कहा जाता है। एक किताब लिखी है हज के नाम पर, अल मनासिक के नाम से, शानदार किताब है। ऐसी किताब के हज के उनके जितनी आजकल किताबें हैं वो हजरत की किताबों ही के जरिए से है। मुल्ला अली कारी अब हज पर गए, आलम क्या हुआ, तवाफ शुरू जो किया जाता है दाएं तरफ चलते हैं, ऐसे मुड़ के ऐसे चलते हैं, है ना? अब वो क्या किया, वो यहां चल पड़े। मुल्ला अली कारी एक क्षण भाई कहां जाता है? अरे तूने मुल्ला अली कारी की किताब नहीं पढ़ी? अब वो फरमाते हैं मैं शर्मिंदा, कि मैं खुद ही मुल्ला लिखारी हूं। वहां मंजर देखेगा, अजीब आलम होगा, लोग जा रहे होंगे, देखिए इतना मजमा लगा होगा, इतना मजमा, हर कोई अजीब अजीब हरकतें होती हैं। अब क्या कैसे इतने एक नशीस में उसको समझाए। अब सारी दुनिया वहां काबे शरीफ के दरवाजे से चिपकी हुई है और उसके चिपकने का कोई फायदा नहीं है। अगर चिपकने की जगह है तो काबे का दरवाजा जो है ना, काबे शरीफ का, उसके बाद वाली जगह जो हशे अजमत तक जो दीवार है उसको मुल्तजम कहते हैं, वहां चिपकना सुन्नत है। अब सारी दुनिया वहां चिपकती हुई नजर आएगी आपको, क्या करेंगे। अब तवाफ करते हैं, तवाफ असर के बाद किया, असर के बाद नफिल पढ़ने की इजाजत नहीं है। अब आप देखेंगे वहां लोग नमाज पढ़ रहे हैं, आप क्या करेंगे, कहेंगे यार इतनी दुनिया तो पागल नहीं हो सकती, यही बोलेंगे ना, इतनी दुनिया तो पागल नहीं हो सकती। ताकि मसला यही है कि वो जो सब गलत कर रहे हैं वो सब के सब गलत कर रहे हैं, चाहे एक बड़ी दुनिया भी हो, गलत गलत होता है, सही सही होता है, चाहे एक ही करने वाला हो। हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला सुभान अल्लाह, नबी सल्लल्लाहु अलैहि वसल्लम के विसाल के बाद जिस वक्त आपने ऐलान फरमाया कि मुसैलमा कज़्ज़ाब के कत्ल के लिए एक जमात भेजी जाए सहाबा की, मानईन ज़कात, जिन्होंने ज़कात उगली, आपने कसम खाकर फरमाया कि जो लोग नबी सल्लल्लाहु अलैहि वसल्लम के ज़कात जमाने में रस्सी भी देते थे मैं वो भी वसूल करूंगा। आपने ज़कात के लिए जिहाद का ऐलान फरमाया, उसामा बिन ज़ैद रज़ी अल्लाह तआला अन्हुमा के लश्कर के रवाना के ऐलान फरमाया। सहाबा ने अर्ज किया कि आपको क्या हो गया, इधर मदीना शरीफ में क्या हाल होगा, अभी ना भेजे बाद में कर ले, और ये वक्त नहीं है ऐसा। सहाबा हजरत उमर जैसे सहाबी ने मना किया, आपने तलवार निकाल फरमाया ठीक है तुम ना जाओ, अल्लाह ताला ने मेरे लिए फरमाया ला तहजन इन अल्लाह माना, गार के अंदर सौर के अंदर मेरे लिए फरमाया ये आयत मेरे लिए कि अल्लाह मेरे साथ है, कोई मेरे साथ ना जाए, मैं अकेला जाता हूं। अब ये बात जो सुन के चल पड़े, अब सहाबा ने पकड़ लिया, कहा में शरा सदर हो गया अल्हम्दुलिल्लाह। अब एक थे ना, लगा ये ना कहे कि जी हक कहां है, सूरज एक है, निकलता है सारे सितारों पर गालिब हो जाता है। कितने सूरज है, एक सूरज, सितारे कितने, लाखों करोड़ों सितारे हैं, सूरज एक है, लाजा एक का होना या कम का होना उसकी गैर हक होने की अलामत नहीं है, और कसरत का होना हक होने की अलामत भी नहीं है। ये भी याद रखिएगा कि जी इतने लोग हैं, इतने लोग हैं, तो याद रखिएगा लोगों की ज्यादती अगर कोई काम करे तो उस काम का हक होना ये जरूरी नहीं है, उसूल चाहिए। दादा अल्हम्दुलिल्लाह, अल्लाह ताला का शुक्र है शरीयत और सुन्नत के उसूल हमारे पास मौजूद है। लिहाजा अगर कोई नबी सल्लल्लाहु अलैहि वसल्लम की गुस्ताखी करे, उस गुस्ताखी के नतीजे में पेट्रोल पंपों को आग लगाई जाए या शीशे और हड़तालें की जाए, तो हड़तालों का होना हक होना इससे फिर भी लाजिम नहीं आता। अगर कोई मौलवी इलेक्शन में अपनी तस्वीरें खिंचवाए तो इसका मतलब यह नहीं है कि तस्वीरें खिंचवाना जायज हो जाएगा, ना हक रहेगा, और हक हक रहेगा, चाहे कम हो उसको करने वाले, कहने वाले कम हो। तो इसलिए क्या फरमाया, लिया बलुअकुम अय्युकुम अहसनु अमला, अल्लाह ताला अमल के अंदर हुस्न देखते हैं, कसरत नहीं, कसरत नहीं है। रूबी रहमतुल्लाह ले अपने शेख का एक मुरीद, सुभान अल्लाह, देखिए आज कितने मौलवी ऐसे जिनसे लोग हजारों हजारों लोग दीन सीखते हैं, है ना। नू अलैहिस्सलाम 950 बरस तबलीग की, वला कद अरसलना नूहन इला कौमिही फलबित फीहिम अल्फ सनतिन इल्ला 50 आमा, 950 साल तबलीग फरमाई, और आज हमारा क्या हाल है, दो तकरीरें करके कहते हैं यार लोग हमसे दीन क्यों नहीं सीखते, दो तकरीरों के बाद जाते सारे हमारे पास आ जाए, एक चिल्ले में जाते सारी दुनिया को हम जो है वो बना दें, अल्लाह के रास्ते में निकाल दें। और नूह अलैहि सलाम ने कितना, 950 साल। अब इस 950 साल में कितने आदमी, पूरा आलम मुसलमान होना चाहिए, हो जाना चाहिए ना, पूरा आलम, और कितने आदमी मुसलमान हुए, 80 या 82 बस, इससे ज्यादा नहीं, कितने, 80 या 82, इससे ज्यादा आदमी मुसलमान नहीं हुए, और कितनी, 950 साल। और आलम यह था, इतना मारा जाता था, मारिफुल कुरान में मुफ्ती शफी साहब रहमतुल्लाह लिखा कि नूह अलैहिस्सलाम को इतना मारते थे वो लोग, सताते थे कि आप कई कई दिन बेहोश रहते थे, इतना मारना और सताना था। लेकिन आपने 950 साल इसलिए मौली साहब कहने लगे जी हम दीन का काम करते हैं, हमारी कोई सुनता नहीं है। मैंने कितना जमाना हुआ? जी अभी 3 साल हुए। मैंने कम से कम 950 साल तो जाओ यार, फिर उसके बाद बात करेंगे। पहले तो वो जो कुरान पाक ने जो बनाया उस तक तो जाओ, फिर देखेंगे। मैंने कहा तुम्हारे यहां तो फिर भी ज्यादा आदमी है, 150-200 बच्चे हो गए माशाल्लाह, शुक्र अदा करो। नूह अलैहिस्सलाम के पास तो 80-82 थे, लेकिन नूह अलैहिस्सलाम पर अगर 80-82 आदमी उनके हाथ पर मुसलमान हुए, उससे उनके मकाम नबूवत में कोई कमी है? उनके दर्जे में कोई कमी है? उनके कबूलियत में कोई कमी है? उनके अजर में कोई कमी है? क्यों भाई, कोई कमी नहीं है किसी किस्म की। वो नबी है, उनका मकाम नबूवत, उनका इखलास, उनका दर्द दिल, हर चीज और उनका अजर सबत अल अजर। लिहाजा आदमी की कसरत और किल्लत इससे किसी का फैसला नहीं होता। हाँ ये भी याद रखना, कसरत और किल्लत से फैसला नहीं होता। हक का फैसला किताबुल्लाह और सुन्नत रसूलुल्लाह से होता है मेरे दोस्त। ये हक के फैसले के लिए चीजें हैं। इसलिए फरमाया कि हुस्न अमल हो, हुस्न अमल के लिए दो चीजें, एक तो मसले के मुताबिक हो, शरीयत के मुताबिक हो, और दूसरी क्या चीज है कि उसमें इखलास हो। मसाइल उलमा से पूछे, मुफ्ती हजरात से पूछ के चले, और उसमें इखलास पैदा करने के लिए इसके लिए सोहबत अहलुल्लाह है। अगर ये दोनों मिलाए फिर देखिए बंदगी का क्या लज्जत और बंदगी का क्या मजा आता है। वाखिर दावान अल्हम्दुलिल्लाह रब्बिल आलमीन। ये मौलाना कब आएंगे ये हजरात, कब कर उसके बाद? अच्छा, हम ये अच्छा मौका था तो बड़ा अच्छा, ये इस वक्त निकाह होता तो बड़ा अच्छा। बहरहाल शक्ल ही नजर नहीं आ रही। ठीक है, निकाह है असल में तो हमारा एक दोस्त, तो एक बात और बस छोटी सी बात ये कि निकाह को मस्जिद में करें, मस्जिद में सुन्नत है। निकाह का मस्जिद में करना ये सुन्नत है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वजअलूहु फिल मसाजिद, अपने निकाहों को मस्जिद में करो। ये सुन्नत को भी जिंदा करें कि 100 शहीद का सवाब मिलता है। कई बात के चल चलो अच्छा मौलवी साहब का इससे जरा बंद जाएगा कि इसलिए तरगीब दे रहे हैं। अल्लाह ताला का शुक्र अदा करता हूं, मैं निकाह पढ़ाने की कोई फीस नहीं लेता अल्हम्दुलिल्लाह। ये वेल्डिंग के काम से मेरा गुजारा नहीं है। वो मौलवी साहब कहते हैं निकाह खां ये वेल्डर है, वेल्डर ये सारे निकाह खां वेल्डर है, वेल्डिंग का काम करते हैं। तो अल्लाह का शुक्र है वेल्डिंग के काम से मेरा गुजारा नहीं है। हम इसलिए तरकीब देते हैं कि एक सुन्नत जिंदा हो जाए। इसके लिए तो लादा अपने निकाहों को मस्जिद में करे, अपने बेटे अपनी बेटियां अपने बहन अपने भाई और खुद अपना। लादा अल्लाह ताला हम सबको इस सुन्नत को भी जिंदा करने की तौफीक अता। اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وصحبه وبارك وسلم। اے کریم مالک اپنے کرم سے یا اللہ جو باتیں پیش کی گئی اس پر عمل کی توفیق عطا فرما, مسائل علم سیکھنے کی توفیق عطا فرما۔ اے اللہ ہمیں اپنے وقت کو استعمال کرنے کی توفیق عطا فرما کہ ہم اپنے اس وقت کو ضائع نہ کریں اور آپ کی محبت سیکھیں۔ یا اللہ علم سیکھیں, دین سیکھیں اور آپ کی دین پر عمل کریں اور اخلاص اور درد دل حاصل کریں۔ یا اللہ اپنے کرم سے ہمیں سلامتی ایمان سلامتی اعضاء کے ساتھ دنیا میں رکھیے اور سلامتی ایمان سلامتی اعضاء کے ساتھ دنیا سے لے جائیے۔ اور اے کریم مالک ہمارے کاموں کو آسان فرما, ہماری ضروریات کو پورا فرما, ہم سب کو نیک بنا, ہماری اولاد کو نیک بنا, ہمارے گھر والوں کو نیک بنا دیجیے۔ اور اے کریم مالک اپنے کرم سے شریعت و سنت کے مطابق زندگی گزارنے کی توفیق عطا فرما, ہر شر سے بچا, ہر فتنے سے بچا, ہماری جان کی حفاظت فرما, ہمارے مال کی حفاظت فرما, ہماری آبرو کی حفاظت فرما, ہمارے گھر والوں اولاد کی حفاظت فرما, ہمارے مکانات کی حفاظت فرما۔ اے اللہ ہماری دکان ہمارے تجارتی مراکز کی حفاظت فرما, ہمارے علماء کی حفاظت فرما, ہمارے دینی خادموں کی حفاظت فرما, اور یا اللہ ہمارے دینی مراکز کی حفاظت فرما دیجئے, ہمارے شہروں کی حفاظت فرما, یا اللہ ہمارے ملکوں کی حفاظت فرما, سارے عالم کے مسلمانوں کی حفاظت فرما دیجئے۔ اے کریم مالک اپنے نام یا سلام کے صدقے میں یا اللہ اپنی سلامتی کی تجلی نازل فرما۔ اور اے کریم مالک اپنے کرم سے ہمارے شہر میں جو خصوصاً یہ آگ بد امنی کی بے چینی اور قتل و غارت کی آگ لگی ہوئی ہے, یا اللہ تعالیٰ اس شہر میں امن اور سکون عطا فرما۔ اور یا اللہ ہماری جانوں کو بھی یا اللہ توفیق عطا فرما کہ ہم آپ کو راضی اور خوش کریں, کہ بے شک یہ ہماری بد اعمالیوں کی وجہ سے ہے۔ یا اللہ ہم سب کو سچی توبہ نصیب فرما, ہمارا ظاہر ہمارا باطن اپنے پیار کے قابل بنا, اور تقوی والی